الحلقه. اما بعد، اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واذا قيل لهم اسجدوا للرحمن قالوا وما الرحمن نسجد لما تامرنا وزادهم نفورا. تبارك الذي جعل في السماء بروجا وجعل فيها سراجا وقمرا منيرا وهو الذي جعل الليل والنهار خلفة لمن أراد أن يذكر أو أراد شكورا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو معذرت کے ساتھ کہ جنوں کے لیے سجدہ کرنا مشکل ہے، ان سے معذرت کے ساتھ کہ آیت سجدہ پھر آج تلاوت کر لی ہے، تو جنہوں نے سنا ہے تو ان کو سجدہ کرنا ہوگا. آخری کی دو آیات کرنی چاہیے تھیں تاکہ ان کے لیے آسانی ہو جو نہیں آسانی کے ساتھ اس وقت سجدہ تلاوت کر سکتے ہیں، لیکن مسائل آپ لوگوں کو بتائے ہوئے ہیں اور امید یہی کی جاتی ہے کہ سب قرآن کی تفسیر کی کلاس کے اندر حالت وضو میں ہی بیٹھتے ہوں گے کیونکہ یہ قرآن کے آداب میں سے ہے. تو انشاءاللہ مشکل امید ہے کہ سب کے لیے نہیں ہوگا. رمضان المبارک کا آخری دن ہے کم از کم خلیجی ممالک کے لیے، اور پاکستان میں بھی کچھ لوگ تلے ہوئے ہیں کہ اسی کو آخری دن بنا دیا جائے، تو اللہ ان کو ہدایت عطا فرمائے. لیکن اگر واقعی یہ آخری دن ہے رمضان المبارک کا ایون پاکستان میں بھی، تو انڈیا کا ہمیں معلوم نہیں ہے. تو یہ ہماری رمضان المبارک کی بھی آخری کلاس ہوگی، اور اس کے بعد پھر ہماری اس کلاس کی ترتیب جو ہے وہ صرف ہفتے میں دو دن ہوگی، یعنی پیر اور اتوار کو. مردوں کے لیے ہوتی ہے رات کے وقت، اور خواتین کے لیے پیر اور بدھ کو. مردوں کے لیے رات کے وقت ہم یہ کلاس کرتے ہیں، اور عورتوں کے لیے صبح کے وقت یہ کلاس کرتے ہیں. تو وہ تو پھر ہفتے میں صرف دو دن ہوتی ہے، اور کل اس کے تفسیر کے دو گھنٹے بنتے ہیں. تو ظاہر ہے رمضان المبارک میں اور سال کے دیگر مہینوں کے اندر فرق تو ہوتا ہے، بہت ساری معاملات میں فرق ہوتا ہے. تو قرآن کے ساتھ بھی ہم جتنا وقت رمضان المبارک میں لگا سکتے ہیں اتنا وقت تو ظاہر رمضان کے اندر نہیں لگا سکتے، لیکن اللہ سے توفیق کی دعا کرنی چاہیے کہ اللہ تعالیٰ ہمارے اس سلسلے کو جو ہے وہ جاری رکھے اور قرآن کے ساتھ ہمیں جوڑے رکھے، اور تفسیر کو پڑھنے سمجھنے کی اور اس کے اوپر عمل کرنے کی توفیق عطا فرماتا رہے. تو یہ جو آخری کی دو آیات ہیں، تبارک الذی جعل فی السماء بروجا، اس میں اللہ تعالیٰ نے ارشاد فرمایا تھا، جس کا مفہوم یہ بنتا ہے کہ بڑی برکت والی وہ ذات ہے کہ جس نے آسمان میں بروج بنائے، یعنی پلرز ٹائپ کی کوئی چیز بنائی ہے، اور اس کے اندر سورج بنایا اور چمکتا ہوا چاند بنایا. اور وہ ذات وہی ہے، وہو الذی جعل اللیل والنہار، کہ جس نے کہ رات اور دن کو خلفتن بنایا، بدلتے سدلتے ہوئے کوئی چیز بنایا. لیکن کس کے لیے؟ لمن اراد ان یذکر او اراد شکورا، اس کے لیے جو کہ دھیان رکھنا چاہے یا شکر کرنا چاہے. مطلب یہ کہ ایک اس کا مفہوم تو یہ ہو سکتا ہے نا کہ یہ جو دن اور رات کا بدلتا ہونا ہے، تو یہ سب توحید کے دلائل ہیں، اور ان دلائل سے وہی فائدہ اٹھائے گا کہ جو کہ سمجھنا چاہتا ہو، شکر کرنا چاہتا ہو. اور دوسرا یہ بھی مفہوم اس کا ہمارے دل میں آتا ہے، اللہ تعالیٰ بہتر جانتا ہے کہ یہ مفہوم ہے کہ نہیں ہے، کہ اصل میں جو بندے ہیں نا، اصل میں جو اللہ تعالیٰ کی اس کائنات کی تخلیق کی وجہ ہیں، یا اس تخلیق کا اصل جن کو فائدہ ہوتا ہے، وہ تو ایمان والے بندے ہوتے ہیں، رائٹ. تو اس وجہ سے یہ جو بھی اللہ تعالیٰ نے نظام بنایا ہے، تو یہ نظام ہے تو ہر ایک کے لیے، ہر ایک اس میں سے اپنا حصہ لے رہا ہوتا ہے، لیکن صحیح معنوں میں فائدہ اللہ تعالیٰ کی ان تمام تخلیقات کا وہ ایمان والوں کو ہوتا ہے، ٹھیک ہے، جو کہ اللہ تعالیٰ کی نعمتوں کا شکر بھی ادا کرتے ہیں، اور جو کہ اللہ تعالیٰ کے تخلیقات کے اوپر غور کر کے اللہ تعالیٰ سے قریب ہوتے چلے جاتے ہیں. تو ان کے معروف مسائل کے تحت ہم پڑھ رہے تھے پیج نمبر 488 کے اوپر, کل 488 کے اوپر ہم نے پہلے پیراگراف تک پڑھا تھا, اس کو تھوڑا سا دوبارہ سے تھوڑا سا اس کو ریکیپ کر کے آگے بڑھتے ہیں. کہ حضرت نے لکھا تھا کہ یہ جو اللہ تعالیٰ نے تو یہ جو قرآن کے اندر زمین و آسمان کی تخلیق کے بارے میں اللہ تعالیٰ بتاتے ہیں نا, تو فرماتے ہیں کہ قرآن حکیم ان چیزوں سے انسان کو جس حقیقت شناسی کا سبق دینا چاہتا ہے, حقیقت کو پہچاننا, دس از دا پرپز آف مینشننگ دیز تھنگس ان دا قرآن. تو یہ لوگ یعنی کافر سائنسدان, کافر ریسرچرز یا فاسق و فاجر دنیا طلب, چاہے مسلمان ہی کیوں نہ, تو ایسے جو ریسرچرز ہوتے ہیں تو اپنی تحقیقی کاوشوں کے غرور میں مست ہو کر اس سے اور زیادہ دور ہو گئے, حقیقت شناسی سے اور زیادہ دور چلے جاتے ہیں, اور عام لوگوں کے ذہنوں کو بھی بری طرح الجھا دیا, کیونکہ کچھ دیکھتے ہیں, پڑھتے ہیں, سیکھتے ہیں, تو اس کو پھر لکھتے ہیں, پھر اس کی تشہیر بھی کرتے ہیں, اور یہ شہرت ان کے کاموں کی پھر مسلمانوں تک بھی پہنچتی ہے, اور مسلمانوں میں بھی جو ذرا کمزور ایمان والے ہوتے ہیں, علم میں ناقص ہوتے ہیں, تو وہ پھر کنفیوز ہو جاتے ہیں ان کی ان تحقیقات کو پڑھ کر کے, ان کے ذہن الجھ جاتے ہیں. تو پھر مسلمانوں میں, ٹھیک ہے, یعنی دیندار جو سورٹ آف ہیں, مطلب دین کے اوپر کچھ فکر کرنے والے, سوچنے والے, عمل کرنے والے جو مسلمان ہوتے ہیں نا, تو ان میں پھر دو طرح کے ریئیکشن سامنے آتے ہیں. کوئی ان چیزوں کو قرآن کے خلاف سمجھ کر مشاہدات کا ہی انکار کر دیتا ہے, رائٹ, یہ ایک ریئیکشن ہوتا ہے, یعنی ون ایکسٹریم, کہ نہیں یہ سب ہے, کوئی چاند پہ نہیں گیا, ایسا کچھ ہوا ہی نہیں کہ لوگ چاند پہ گئے, ٹھیک ہے نا, تو مشاہدات کا انکار کر دیا. اور کوئی قرآن کریم میں تاویلات کرنے لگتا ہے, یعنی بجائے اس کے کہ یعنی ان چیزوں کے ذریعے سے جو ہے وہ اللہ تعالیٰ کے اور قریب ہوتا, وہ الٹا جو ہے نا وہ قرآن میں تاویلات, یعنی قرآن میں کی انڈرسٹینڈنگز جو ہے نا وہ سائنس کے مطابق کرنے کی کوشش کرنا شروع کر دیتا ہے. جیسے کسی شاعر نے کہا, خود بدلتے نہیں قرآن کو بدل دیتے ہیں, ہے نا, یعنی کہ قرآن میں تو ایسا کچھ ہے ہی نہیں, تم یہ مولوی صاحب جو ہے نا یہ تو خامخواہ جو ہے وہ ایسے ایسے کہتے رہتے ہیں, ہے نا, قرآن میں تو یہ نہیں ہے. مثال کے طور پر ابھی ایک دو دن پہلے آپ میں سے کسی نے سوال کیا, پتا نہیں وہ کلاس میں ہے کہ نہیں, کہ کسی صاحب نے جو ہے نا وہ اپنے دوستوں کے واٹس ایپ گروپ کے اوپر یہ اپنی سمجھ جو ہے نا وہ لکھنی شروع کر دی کہ بھائی یہ جو امام مہدی ہے نا ان کا تذکرہ تو کہیں قرآن میں ہے ہی نہیں, تو ایسا کچھ نہیں ہونے والا ہے, امام مہدی نہیں آنے والے ہیں, ہے نا, یہ تو مسلمانوں نے اپنا بنا لیا ہے. اور کیا لکھتے ہیں کہ عیسیٰ علیہ السلام کے واپس آنے کا بھی اس طرح سے کوئی تذکرہ نہیں ہے, تو عیسیٰ علیہ السلام بھی واپس نہیں آنے والے ہیں, ہے نا. اور پھر عجیب و غریب قسم کی یعنی کچھ ایسی باتیں اس بندے نے لکھی جو کہ سیلف کانٹراڈکٹری ہوتی ہیں, وہ خود اپنے آپ کو کانٹراڈکٹ کر رہا ہے, ٹھیک ہے, کہ بھائی ہمیں جو ہے وہ قرآن اور سنہ پہ عمل کرنا چاہیے. اللہ کے بندے, سنہ کدھر سے آئے گی تمہارے پاس, سننا کیا چیز ہوتی ہے بھائی, پتہ بھی ہے کچھ کہ سنت کس چیز کو کہتے ہیں؟ تو یعنی عجیب و غریب نا, یعنی کچھ پتہ وتا ہوتا نہیں ہے, اور جو ہے وہ جو اپنے دماغ میں آتی ہے نا وہ جو ہے وہ لوگوں کو بولنا شروع کر دیتے ہیں, ٹھیک ہے. تو اس طرح سے وہ جو بات سمجھ میں نہیں آتی ہے تو اس کے حساب سے جو ہے نا وہ قرآن کی انڈرسٹینڈنگ جو ہے وہ لوگوں کو بولنا شروع کر دیتے ہیں, تو اسی کو کہتے ہیں کہ قرآن میں ہی تاویلات کرنے لگتا ہے ایسا بندہ, ٹھیک ہے. تو اس لیے ضروری معلوم ہوا, ایک منٹ, یہ کچھ میرا نیٹورک غالباً ایک ڈپ لی ہے, آواز آ رہی ہے سب کو, کوئی ایک بتا دیں. اچھا, تو فرمایا کہ اس لیے ضروری معلوم ہوا کہ, ٹھیک ہے جزاک اللہ, یہاں خواتین میں بھی آواز آ رہی, ٹھیک, کہ ضروری معلوم ہوا کہ بقدر ضرورت تفصیل کے ساتھ اس مسئلے کو واضح کر دیا جائے. سورہ حجر کی آیت وَلَقَدْ جَعَلْنَا فِي السَّمَاءِ بُرُوجًا کے تحت اس کا وعدہ بھی کیا گیا تھا. تو آگے لکھتے ہیں کہ ستارے اور سیارے آسمانوں کے اندر ہیں یا باہر, قدیم و جدید علم حیات کے نظریات اور قرآن کریم کے ارشادات, ٹھیک ठीक है, अब ये थोड़ा सा अब बता रहे हैं कि भाई ये जो उलमाए कराम है ना, ठीक है, इन्होंने भी चीज़ों को पढ़ा है, इनके पास भी अच्छी खासी अंडरस्टैंडिंग होती है, इन फिलोसफी की भी होती है और साइंस की भी होती है, और हमारे इस जो आगे अब सारा मजमून आ रहा है, इसको पढ़ने का एक बड़ा मकसद ये भी है कि हम सबको इस बात का अच्छी तरह पता चल जाए कि उलमा जो होता है ना, वो एक तो जाहिल होते नहीं है, जब भी तो भाई आलिम होते हैं, आलिम और जाहिल दो ऑपोजिट चीजें होती हैं, और दूसरा ये कि ना सिर्फ ये कि उनके पास दीनी उलूम का रसूख मौजूद होता है, बल्कि दुनियावी मामलात के ऊपर उनकी अच्छी खासी नजर होती है, अगरचे के चूंकि ये उनका मजमून नहीं होता, इस वजह से ये उसके लीडिंग एक्सपर्ट्स नहीं होते और ना उनको होने की जरूरत है, ठीक है, लेकिन इतना उनको इल्म होता है कि जिसकी बुनियाद पर वो अपने दीनी मामलात को जो है वो इनकी रोशनी में तय कर सकें और लोगों को समझा सकें, इतना कम से कम इल्म हमारे उलमा के पास अल्हम्दुलिल्लाह होता है। अब जाहिर है हर कोई एक लेवल पर तो नहीं होता, क्लास के अंदर कुछ एक्सलेंट बच्चे होते हैं, कुछ जो है वो एवरेज होते हैं और कुछ जो है वो बिलो एवरेज होते हैं, उसी तरह जो इल्म दीन पढ़ने वाले उलमा होते हैं तो उनके अंदर भी कुछ एक्सेल करने वाले लोग होते हैं, अल्हम्दुलिल्लाह हमारे दरमियान माशाल्लाह आजकल के दौर में ऐसे लोग बहुत सारे मौजूद हैं, हजरत मौलाना तकी उस्मानी साहब तमाम रकात, उनका नाम उनमें एक सर फहरिस्त नाम नजर आता है, राइट, हमारे शेख हजरत मौलाना जुल्फकार अहमद नक्शबंदी माशाल्लाह उनका नाम सर फहरिस्त नजर आता है, एक्सलेंट एक्सेल करने वाले लोगों में, ठीक है ना, लेकिन हर कोई तो एक्सेल नहीं करता ना, ये तो दुनिया का सिस्टम है, तो एवरेज भी बहुत सारे उलमा अल्हम्दुलिल्लाह मौजूद हैं, वो भी सफिशेंट नॉलेज रखते हैं, ठीक है, अब आप जो है वो सिर्फ जा करके बिलो एवरेज लोगों के साथ ही अपना मामला रखें और फिर आप उनकी बुनियाद पर सबके ऊपर एक ही हुक्म फिट करें कि किसी को कुछ नहीं आता, तो भाई ये तो आपने तो सैंपल ही गलत लिया हुआ है ना, राइट, आपने जिस जिन लोगों से आपका वास्ता पड़ा है तो उन्हीं की बुनियाद पर आपने सबके लिए एक ही फैसला कर दिया, तो ये आपकी गलती है, सब तो ऐसे नहीं होते ना। बहरहाल कम अज कम जो बिलो एवरेज भी होते हैं तो उनके पास कम अज कम फिका का इल्म तो होता है ना, कम से कम शरीयत का इल्म तो होता है ना, और वही उनका काम भी है करने का, तो बिलो एवरेज तो खाली रिलेटेड टू अदर उलमा कह दिया है, ठीक है, लेकिन बहरहाल दुनियावी उलूम के मुकाबले में दीनी उलूम जो होते हैं वो ज्यादा फोकियत ही रखते हैं, तो इवन बिलो एवरेज आलिम भी अगर कोई होगा ना तो वो भी अपने दीनी नस्बत की वजह से अफजल ही कहलाएगा दुनियादार लोगों के मुकाबले में, ठीक है, दुनियावी उलूम रखने वालों के मुकाबले में, जैसे कि कुरान के अंदर ये बात साबित होती है और इसके बारे में हमने कल ही बात भी करी थी, तो फरमाया कि जादा फिर समाए बुरूजों के अल्फाज से बजाय समझा जाता है कि ये बुरूज यानी सैयारे, यानी यहाँ पर बुरूज का जो लफ्ज है वो यानी इन प्लैनेट्स के लिए इस्तेमाल किया, ठीक है, कि ये जो प्लैनेट्स है ना ये आसमानों के अंदर है, क्योंकि हर फी जो है वो ज़र्फियत के लिए मुस्तमल होता है, इस्तेमाल होता है, ठीक है, जाला फिस समाई के ये आसमानों के अंदर हैं बुरूज, जरफियत का मतलब होता है कि जैसे जर्फ कहते हैं बर्तन को, ठीक है, तो कोई चीज बर्तन के अंदर होती है तो उसको कब कहा जाता है बर्तन के अंदर, जब बर्तन के अंदर जो ओपन स्पेस होती है ना वो उसके अंदर, बर्तन के ऊपर अगर कोई चीज हो, ठीक है ना, तो उसको बर्तन के अंदर तो नहीं कहा जाता ना, ऊपर होना एक अलग चीज होती है और बर्तन के अंदर होना अलग चीज होती है, या बर्तन के बाहर होना अलग है अंदर होना अलग है, ठीक है, तो ये फरमा रहे हैं कि फी का जो लफ्ज है वो तो अंदर होने के लिए इस्तेमाल होता है, ठीक है, तो इसी तरह सूरह नूह में भी है कि अलम तरौ कैफ खलकल्लाहु सबअ समावातिन तबाका वजअलल क़मरा फीहिन्ना नूरन वजअलश शमसा सिराजा, कि क्या आप नहीं देखते हैं कि अल्लाह ताला ने सात आसमानों को कैसे तख्लीक किया है तबकात के अंदर, लेयर्स के अंदर, तबके मतलब लेयर्स लेवल्स, और बनाया उसने चांद को उसके अंदर, बल्कि उनके अंदर यानी सात आसमानों के अंदर उसने बनाया चांद को और सूरज को बतौर चिराग के, राइट, सिराजन बनाया बतौर चिराग के बनाया, तो इसमें फीहिन्ना की जो जमीर है ना, जो प्रोनाउन है वो सबा समावात की तरफ राज्य है, ठीक है, क्या मतलब कि किसके अंदर बनाया चांद और सूरज को, सात आसमानों के अंदर बनाया, ठीक है, जिससे जाहिरन यही मफहूम होता है कि चांद आसमानों के अंदर है, लेकिन यहां दो बातें काबिले गौर हैं, कौन से आसमानों की यहां पर बात हो रही है, वो जो आलमे अमर के सात आसमान होते हैं, जो दर्जा बदर्जा पहला आसमान जिसके ऊपर आदम अलैहिस्सलाम मौजूद हैं, राइट। वो जो मेराज का वाक्य है पूरा का पूरा, नबी अलैहिस्सलाम पहले आसमान पे गए, आदम अलैहिस्सलाम से मुलाकात हुई, राइट। वो एक तरफ देखते थे, फिर हंसते थे, दूसरी तरफ देखते थे, फिर रोते थे, है ना। तो आपसे ने उनको सलाम किया, उन्होंने जवाब दिया, फिर दूसरे आसमान पे तशरीफ ले गए, वहां पर हजरत ईसा अलैहिस्सलाम और यहया अलैहिस्सलाम से मुलाकात हुई, ठीक है। यानी ये सब आसमान जो है ना, ये गोया के आप किसी घर के अंदर एक कमरे में दाखिल हो, फिर उस कमरे से निकले, कोई लाउंज वाउंज आया, कोई हॉलवे किस्म का आया, फिर उस हॉलवे के अंदर आपको एक और दरवाजा नजर आया, उस दरवाजे पे आपने नॉक किया, फिर आप तो यानी आप फिर उस दरवाजे में दाखिल हुए, फिर उसके बाद जो है वो यानी आप यानी दूसरे कमरे में अब आप आ गए, अब उस कमरे के अंदर आपने कुछ लोगों से मुलाकात करी, कुछ चीजें देखी, फिर आप जो है वो बाहर निकले उससे, फिर आप किसी एक एम्प्टी स्पेस में पहुंचे, वहां पर आपको एक और जो है वो दरवाजा नजर आया, उस दरवाजे को आपने नॉक किया, फिर दरवाजा खोला गया, फिर आप उसके अंदर दाखिल हुए, ये तीसरा कमरा था, राइट। तो ये जो आसमान है, ये गोया के इस तरह से, ये जो सात आसमान है ना, ये इस तरह की चीजें हैं, ठीक है। अब ये और बात है कि कमरे जो है वो फ्लैट होते हैं, हॉरिजॉन्टल होते हैं ना, एक कमरे से निकल के दूसरे कमरे में दूसरे, और ये आसमानों को का तस्करा सुन करके लगता ऐसा है कि ये हॉरिजॉन्टली प्लेस नहीं है, बल्कि ये वर्टिकली प्लेस्ड है, कि पहले आसमान के ऊपर दूसरा आसमान, गोया कि जिब्राइल अलैहिस्सलाम नबी अलैहिस्सलाम को किसी तरीके से वो जो रफ रफ की सवारी थी, उस रफ रफ की सवारी या तो उस वक्त भी उनके पास ही होगी, या ये कि फर्स्ट आसमान के ऊपर पहुंच करके रफ रफ की सवारी को छोड़ दिया, अब किसी और तरीके से जो है वो ऊपर लेकर के जा रहे होंगे, लेकिन क्लाइंबिंग स्टेयर्स, क्लाइंबिंग वाला सिलसिला समझ में आता है। तो पहले के बाद दूसरे में गए, दूसरे के बाद तीसरे में गए, तो यहां पर जो बात हो रही है ना, वो ये कह रहे हैं कि इन सातों आसमानों के अंदर चांद मौजूद है, ठीक है ना, बजाहिर अल्फाज से ऐसा मालूम होता है, लेकिन यहां पर दो बातें काबिले गौर हैं, ठीक है। अव्वल तो ये कि कुरान करीम में लफ्ज समा जिस तरह इस अजीम शान और वहमो गुमान से जायद जायद वसअत रखने वाली मखलूक के लिए इस्तेमाल होता है, यानी वो जो सात आसमान है ना, वो हमारे वहमो गुमान से बियॉन्ड हैं, वो इतने अजीम शान हैं वो, और इतना उनके अंदर, ठीक है। तो एक बात तो ये कि लफ्ज समा जो है ना, उन सात आसमानों के लिए भी इस्तेमाल होता है, ठीक है, क्योंकि समा का समा की जमा ही तो है ना समावाद, ठीक है। तो कुरान के अंदर समावाद का लफ्ज इस्तेमाल होता है उन सात आसमानों के लिए, जो कि समा के लफ्ज की ही जमा है, ठीक है। तो इस वजह से कह रहे हैं कि ये जो सात आसमान है जिनके लिए लफ्ज समा इस्तेमाल होता है कुरान के अंदर, जिसमें कुरान की तस्रीहात के मुताबिक दरवाजे हैं, ठीक है, दरवाजे खुलते हैं उनके और फिर वो उसमें से फरिश्ते निकलते हैं वगैरह, ठीक है। तो ये सब जो है वो जो आसमान है इनके अंदर बाकायदा दरवाजे हैं, मेराज के वाक्य से भी ये पता लगता है, और दरवाजों पर फरिश्तों के पहरे हैं जो खास खास औकात में खोले जाते हैं, जैसे जहाँ पे शयातीन का तस्करा होता है कि शयातीन जो है वो इन आसमानों में जाते थे और खबरें लेकर के आते थे, लेकिन नबी अलैहिस्सलाम की बेसत के वक्त अल्लाह ताला ने इनके ऊपर पहरे बिठा दिए, फरिश्तों के पहरे, कि शयातीन जब जाने की कोशिश करते थे तो फरिश्ते उनके ऊपर शिहाबे साकिब मारा करते थे, गाइडेड मिसाइल्स, ताकि फरिश्ते जो है वो नहीं आ सकें करीब, ठीक है। तो बाकायदा इस किस्म का एक सिस्टम जो है ना वो समझ में आता है कुरान से। अच्छा, जिनकी तादाद कुरान करीम ने सात बतलाई है, इसी तरह ये लफ्ज समा हर बुलंद चीज जो आसमान की तरफ हो उस पर भी बोला जाता है, ठीक है ना। यानी ये लफ्ज जो है ना वो इस मानी में भी इस्तेमाल होता है, जैसे कुरान के अंदर कई अल्फाज ऐसे मिलते हैं जो कि एक से ज्यादा मानों में इस्तेमाल होते हैं, फितने का लफ्ज, हिदायत का लफ्ज एक से ज्यादा मानों में कुरान ही के अंदर इस्तेमाल हुआ है, उसी तरीके से समा का लफ्ज भी जो है वो दो मानों में इस्तेमाल हुआ है, एक माना तो वो सात आसमान हो गए आलम अमर वाले, और एक माना जो है वो हर बुलंद चीज, यानी हम जहां पे मौजूद है ना, हमसे ऊपर ऊपर की डायरेक्शन जिसको हम कहते हैं वर्टिकल डायरेक्शन, अपने से ऊपर वाली उस डायरेक्शन में जो भी चीज हो उसके लिए भी समा का लफ्ज बोला जाता है। आसमान और जमीन के दरमियान की फिजा और उससे आगे जिसको आजकल के इस्तेलाह में खला बोलते हैं, स्पेस बोलते हैं, ये सब दूसरे माने के एतबार से लफ्ज समा के मफहूम में दाखिल है, ठीक है ना। यानी स्पेस के लिए भी समा का लफ्ज इस्तेमाल किया जाता है, और जो जो हमारे गिर्द जो क्या कहते हैं अर्थ एटमोस्फेयर, एटमोस्फेयरिक लेयर्स, उनके लिए भी समा का लफ्ज इस्तेमाल किया जाता है। حتیٰ کہ بادلوں کے لیے بھی، کیونکہ وہ بھی ہمارے اوپر ہوتے ہیں نا. تو دیکھیں فرمایا وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً طَهُورًا، ٹھیک ہے. اسی طرح کی دوسری آیتیں جن میں آسمان سے پانی برسانے کا ذکر ہے، ان کو اکثر مفسرین نے اسی دوسرے معنی پر محمول فرمایا ہے. یعنی یہ جو فرمایا نا کہ اللہ تعالیٰ جو ہے وہ پاکیزہ پانی آسمان سے نازل کرتے ہیں، تو ان سات آسمانوں کی بات نہیں ہو رہی ہے یہاں پر، بلکہ یہاں پر جو ہے وہ آسمان دنیا کی بات ہو رہی ہے، یا جو ایٹموسفیئرک لیئرز ہیں ان کی بات ہو رہی ہے، یا بادلوں کی بات ہو رہی ہے، ٹھیک ہے. کیونکہ عام مشاہدات سے بھی یہ بات ثابت ہے کہ بارش ان بادلوں سے برستی ہے جو آسمان کی بلندی سے کوئی نسبت نہیں رکھتے. یہ تو بہت ہی نیچے بادل ہوتے ہیں جن سے کہ بارش ہو رہی ہوتی ہے. یعنی اگر آپ کبھی ایسی ہے نا نیشنل جیوگرافک یا ये جو سائنٹیفک ویڈیوز وغیرہ ہوتی ہیں، ٹھیک ہے، وہ کبھی کبھی خود بھی دیکھنی چاہیے اور بچوں کو بھی دکھانی چاہیے. ظاہر ہے اسکرین کر کے کہ ان کے اندر کوئی ناشائستہ اور بےہودگی وغیرہ کی کوئی بات نہ ہو، یہ پہلے دیکھ لینا چاہیے یا کم از کم ان کے سورسز کو ویریفائی کر لینا چاہیے کہ وہ ان کے اندر ایسی گندی باتیں نہیں ڈالیں گے. تو پھر ایسی جو سائنٹیفک ویڈیوز ہیں نا کہ بھائی دا کریشن آف دی رائٹ آف دی ارتھ، ٹھیک ہے، اینیمل ویڈیوز تو عموماً لوگ دیکھتے بھی ہیں، دکھاتے بھی ہیں بچوں کو، لیکن ایسی ویڈیوز جن کے اندر کہ ارتھ ایٹموسفیئر کے بارے میں فار ایگزامپل بتا رہے ہیں، ٹھیک ہے نا، تو اس سے بڑا یعنی فائدہ ہوتا ہے. بچے جو ہے نا وہ آپ ہر وقت ان کو ایک ہی قسم کا کام نہیں کروا سکتے نا، کوئی آپ کو بہت زیادہ ملٹیپل ویریبل آئیڈیاز کی ضرورت پڑتی ہے. تو ان میں سے ایک یہ بھی ہے کہ اس قسم کی سائنٹیفک چیزیں جو ہیں وہ ان کو ہم پڑھوائیں، اچھی بکس خرید کر کے لے کر کے آئیں جن کے اندر اچھی اچھی پکچرز بھی ہیں اس طرح کی، ٹھیک ہے، یعنی سائنٹیفک ریالٹیز کے بارے میں، جغرافک جیولوجی کے بارے میں، جغرافی کے بارے میں. تو اس قسم کی اگر ایک کسی ویڈیو میں نے دیکھا تھا کہ یہ جو ہمارا انوائرمنٹ ہوتا ہے ارتھ کرسٹ، یعنی جس زمین کے اوپر ہم رہتے ہیں، تو ہمارے اوپر جو یہ فضا ہے نا، یہ فضا بس اتنی موٹی ہے کہ جتنا کہ سیب ہوتا ہے نا، جیسے سیب، رائٹ. تو اگر ہماری زمین جو ہے وہ سیب کی مانند ہے، ٹھیک ہے، تو سیب کا جو چھلکا ہوتا ہے نا، کتنا موٹا ہوتا ہے وہ چھلکا، کینو کے چھلکے سے بھی پتلا ہوتا ہے نا، رائٹ. اورنج کا چھلکا تو اچھا خاصا موٹا ہوتا ہے، سیب کا چھلکا کتنا باریک ہوتا ہے، وہ تو گویا کہ صرف ایک کلرفل لیئر ہی نظر آتی ہے، اس سے زیادہ تو اس کی موٹائی نہیں ہوتی، ٹھیک ہے. تو جتنا سیب کا چھلکا موٹا ہوتا ہے نا، ارتھ کے اوپر اس کے جو یہ ایٹموسفیئرک لیئر ہے کہ جس کے اندر سب کچھ ہم جس کو پرسیو کرتے ہیں وہ موجود ہے. جہاز اسی ایٹموسفیئرک لیئر کے اندر اڑ رہے ہوتے ہیں، بادل اسی لیئر کے اندر موجود ہوتے ہیں، بارشیں اسی لیئر کے اندر ہو رہی ہوتی ہیں، یہ ساری چیزیں صرف اتنی موٹی ہیں جتنی کہ سیب کا چھلکا موٹا ہوتا ہے، اس سے زیادہ ان کی موٹائی نہیں ہے، ٹھیک ہے. تو یہ بارش جو برستی ہے وہ ان بادلوں سے برستی ہے جو آسمان کی بلندی سے کوئی نسبت نہیں رکھتی. یعنی جو باقی آسمان ہے وہ تو اس کے بعد شروع ہوتا ہے، اور وہ تو اتنا ہے کہ ہم تو امیجن نہیں کر سکتے اس کو، ٹھیک ہے. تو بارش تو خالی اتنی سی جگہ سے برستی ہے، اور خود قرآن کریم نے بھی دوسری آیات میں بادلوں سے پانی برسنے کی تصریح فرمائی ہے. ارشاد ہے اَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ. اس میں مزن مزنتن کی جمع ہے جس کے معنی سفید بادل کے آتے ہیں، بارش برسانے والے جو خاص بادل ہوتے ہیں. معنی یہ ہے کہ کیا بارش کو سفید بادلوں سے تم نے اتارا ہے یا ہم نے اتارا ہے. سورہ واقعہ کی آیت ہے نا، اَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ، ٹھیک ہے. تو اس آیت کے اندر صراحت ہے کہ اللہ تعالیٰ بادل سے بارش اتارتے ہیں. دوسری جگہ ارشاد ہے وَأَنزَلْنَا مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا، سورہ نبا کی آیت. اس میں معصرات کے معنی پانی سے بھرے ہوئے بادل ہیں، اور معنی آیت کی یہ ہے کہ ہم نے ہی پانی بھرے بادلوں سے کثرت سے پانی برسایا ہے. قرآن مجید کی ان واضح تصریحات اور عام مشاہدات کی بنا پر جن آیات قرآن میں بارش کا آسمان سے برسانا مذکور ہے، ان میں بھی اکثر مفسرین نے لفظ سما کے یہی دوسرے معنی لیے ہیں، یعنی فضائے آسمانی، فضا، رائٹ، ایٹموسفیئر جس کو کہتے ہیں، ٹھیک ہے. تو کیا بات ثابت ہو گئی کہ لفظ سما، اچھا خلاصے میں خود ہی فرما رہے ہیں کہ خلاصہ یہ ہے کہ جب قرآن کریم اور لغات کی تصریحات کے مطابق لفظ سما فضائے آسمانی کے لیے بھی بولا جاتا ہے، اور خود جرم آسمان کے لیے بھی، یعنی ان سات آسمانوں کے وجود کے لیے بھی بولا جاتا ہے، تو ایسی صورت میں جن آیات میں کواکب اور سیارات کے لیے فی السمائی کا لفظ استعمال ہوا ہے کہ یہ ستارے اور یہ سیارے آسمان کے اندر ہیں, تو ان کے مفہوم میں, یعنی ان آیات کے مفہوم میں دونوں احتمال موجود ہیں کہ یہ کواکب اور ستارے جرم آسمان کے اندر ہوں, یعنی ان سیون ہیونز کے اندر ہوں, یا فضائے آسمانی میں ان سیون ہیونز کے نیچے ہوں. بات سمجھ میں آ رہی ہے کہ وہ سیون ہیونز جو ہے نا ان کا کیا تصور ہے؟ جیسے پہلے بھی کلاس میں بتایا تھا کہ جو کچھ ہمیں یہ ناسا والے بتاتے ہیں, ایسٹرانومی کے ایکسپرٹس بتاتے ہیں, ٹھیک ہے نا, یعنی یہ جو ہمارا سولر سسٹم ہے, سولر سسٹم جو ہے وہ فلانی گیلیکسی کے اندر ہے, وہ جو ہے وہ فلانی کانسٹلیشن کے اندر ہے, اور وہ جو ہے وہ اتنے ہزاروں, آپ نے اس قسم کی ویڈیوز آج کل دیکھی ہوں گی شاید, جس کے اندر کے یہ بتایا جا رہا ہوتا ہے کہ ہم کتنے انسگنیفیکنٹ ہیں, کتنے چھوٹے ہیں, ہماری دنیا کتنی چھوٹی ہے. وہ بتاتے ہیں نا یہ اتنا بڑا ہے, وہ اس سے ہزار گنا بڑا ہے, وہ اس سے لاکھ گنا بڑا ہے, وہ اس سے ہزاروں لاکھ گنا بڑا ہے, ٹھیک ہے. تو یہ جو کچھ ہے نا یہ سب کچھ فضائے آسمانی ہے, سٹارز, پلانٹس, سب کچھ فضائے آسمانی کے اندر ہے. جہاں یہ فضائے آسمانی ختم ہوتی ہے نا, جہاں پہ کہ ہم تو کبھی بھی نہیں پہنچ سکتے, وہاں سے پھر پہلا آسمان شروع ہوتا ہے, ٹھیک ہے. تو وہی بتا رہے ہیں کہ یہ جو کواکب اور ستارے جرم آسمان کے اندر ہوں یا فضائے آسمانی میں آسمانوں کے نیچے ہوں, دو احتمالوں کے ہوتے ہوئے جب بھی کبھی دو احتمال ہو جاتے ہیں تو کوئی قطعی فیصلہ قرآن کی طرف منسوب نہیں کیا جا سکتا, نہیں کیا جا سکتا کہ قرآن نے ستاروں اور سیاروں کو آسمان کے اندر قرار دیا ہے, ٹھیک ہے, یا ان سے باہر از فضائے آسمانی میں قرار دیا ہے, بلکہ الفاظ قرآن کے اعتبار سے دونوں صورتیں ممکن ہیں. کائنات کی تحقیقات اور تجربے اور مشاہدے سے جو صورت بھی ثابت ہو جائے, قرآن کی کوئی تصریح اس کے منافی نہیں ہے, ٹھیک ہے بھائی. دونوں احتمالات موجود ہیں نا, تو اس وجہ سے اب ہم جو ہیں وہ فزیکل جو ڈسکوریز ہیں ان کو دیکھ لیں گے, اور ان میں سے جو چیز جو ہے نا وہ زیادہ عقل کو سمجھ میں آتی ہے تو اسی کو ایکسیپٹ کر لیا جائے گا, اس میں کوئی مسئلہ نہیں ہے. اچھا یہاں کچھ کوشچنز آئے, میں دیکھ لیتا ہوں کہ اس سے ایسا لگتا ہے کہ شیاطین یا جن ماس لیس آبجیکٹس ہیں یا پھر ان میں ورٹیکل کلائمبنگ کے لیے گریویٹیشنل پل کو نگیٹ کرنے کی زبردست صلاحیت اللہ تعالیٰ نے دی ہے, کیونکہ اسکیپ ویلوسٹی آف ارتھ 11.2 کلومیٹرز پر سیکنڈ منیمم ہونی چاہیے. جی ارتھ کے گریویٹیشنل پل سے اسکیپ کرنے کے لیے اتنی ویلوسٹی کی ضرورت ہوتی ہے, لیکن اس ویلوسٹی کی ضرورت جو ہے وہ کس کو ہوتی ہے؟ ویٹ کی کیا وہ ہے ایکویشن کیا ہے, ڈبلیو از اکول ٹو ایم جی اسکوائر, رائٹ. تو یہ ڈبلیو جو ہوتا ہے وہ اس کے اوپر گریویٹیشنل پل اسی کے اوپر افیکٹ کرتی ہے نا جس کا کہ ماس ہو. جیسا کہ آپ نے لکھا کہ وہ ماس لیس آبجیکٹس ہیں, مطلب یہ ہے کہ یہ جو جن وغیرہ ہیں تو ان کا جو ہے وہ یعنی ماس اس طرح کا یہ ماس ہوتا ہی نہیں ہے جس طرح کا ماس جو ہے وہ ہم پرسیو کرتے ہیں, یعنی نہ تو وہ سالڈز ہوتے ہیں, نہ وہ لیکوڈز کی ڈیفینیشن میں آتے ہیں, اور نہ وہ گیسز کی ڈیفینیشنز میں آتے ہیں, اس لیے کہ یہ سب کا سب جو ہے وہ میٹر ہے, اور میٹر کے ساتھ کچھ نہ کچھ گریویٹیشنل پل ہوتی ہے بیکاز اس کا ماس ہوتا ہے, رائٹ. گیس کا بھی تو ماس ہوتا ہے نا, جب گیس کو کمپریس کر دیتے ہیں تو اس کا بھی ایک ماس بن جاتا ہے, ٹھیک ہے. تو ظاہر ہے یہ جو یعنی اس سے یہ بات ظاہر ہے کہ جن جو اللہ تعالیٰ نے بنایا نا وہ اس طرح کی ماس اس کے اندر نہیں ہے, تو اسی وجہ سے وہ نہ صرف یہ کہ یعنی ارتھ کے ایٹماسفیئر سے باہر نکل جاتے ہیں وداؤٹ راکٹ انجن, بلکہ وہ اس زمین کے اندر بھی تو اڑ کر کے سفر کر رہے ہوتے ہیں نا. وہی جو بات ہوئی تھی کہ بھائی وہ ملکہ سبا کا تخت لانے کے لیے کوئی انہوں نے ایئر کرافٹ چارٹر کو تھوڑی کیا تھا, یا یہ کوئی تھوڑی کہا تھا کہ میں ابھی جا کر کے جہاز طیارہ چارٹر کرتا ہوں اور اس کے اوپر میں ملکہ سبا کا تخت لا کر کے آپ کو دے دوں گا سلیمان علیہ السلام, رائٹ. تو وہ اپنے ہی یعنی اللہ تعالیٰ نے کچھ ان کو جو صلاحیت دی ہے اس کے مطابق وہ اڑتے پھرتے ہیں اس دنیا کے اندر. اچھا نیشنل جیوگرافک چینل کا یوز کر سکتے ہیں, میں نے بتایا ہے کہ آپ خود اس کو وہ کریں, यानी फिल्टर करें, उसके अंदर कोई ऐसी चीज ना हो उस प्रोग्राम के अंदर, क्योंकि उम्मीद है कि बच्चे नहीं सुन रहे होंगे, मैंने पहले ही मना किया हुआ है कि इस क्लास में बच्चों को नहीं बिठाया करें, लेकिन ये जो नेशनल ज्योग्राफी के चैनल होते हैं ना, ये कोई शरीफ परहेजगार और यानी बाहयाम ईमान वालों के बनाए हुए चैनल्स नहीं होते हैं, ठीक है ना। तो इनके जो दिमाग में आती है ना, ये उसको दिखाना शुरू कर देते हैं, तो कभी इनके दिमाग में ये भी आ जाता है कि जी बच्चों के ये जो जानवर होते हैं ना, इनकी औलाद कैसे होती है, ठीक है ना। अब ये वो पूरा का पूरा वो प्रोसेस जो है वो बताना भी शुरू कर देते हैं और दिखाना भी शुरू कर देते हैं। तो अब आप अपने बच्चों को बिठा करके वो सारी चीज़ें दिखवाना चाहते हैं तो फिर ठीक है, ठीक है। तो मतलब ये कि अब आपको खुद जो है ना वो बहुत केयरफुल होना पड़ता है कि आप क्या चीज़ देख रहे हैं, क्या चीज़ दिखा रहे हैं। अगर आप खुद हर चीज़ को पहले से प्री स्क्रीन नहीं कर सकते, ठीक है ना, बहुत मुश्किल है कि भाई इतना टाइम कहाँ से लेकर आएंगे कि हर चीज़ को प्री स्क्रीन करें, तो कम अज़ कम उनको जो ये चीज़ें देखने के लिए जब दें ना, तो ऐसे उन यानी स्क्रीन को ऐसे होना चाहिए कि वो माँ की नज़रों के सामने हो, ठीक है। ऐसा ना हो कि बच्चे छुप करके और किसी ऐसे कोने में इस तरह से देख रहे हो कि किसी को पता ही ना चले कि स्क्रीन के ऊपर क्या आ रहा है क्या नहीं आ रहा है, ठीक है। इस वजह से अगर इस किस्म की सिचुएशन है कि जी आपके बच्चों ने देखना है इन चीजों को, ठीक है, तो ये भी एडवाइस किया जाता है कि कोई ऐसी बड़ी स्क्रीन ले लें, ठीक है ना, और जो कि दीवार के ऊपर जैसे इंस्टॉल हो जाती है, कि जिस बड़ी स्क्रीन को तो फिर छुपाने का कोई पॉसिबिलिटी ना हो, ठीक है, छुपने की कोई पॉसिबिलिटी ना हो। अब इसके अंदर ये भी याद रखें, जैसे कि पहले भी हम बात इस कॉन्सेप्ट को समझा चुके हैं, कि इसका मतलब ये नहीं है कि आप अपने बच्चे पर जो है वो यानी शक कर रहे हैं, शुबा कर रहे हैं, बदएतमादी कर रहे हैं, ये नहीं है कि बच्चे पर बदएतमादी कर रहे हैं, बल्कि ये जो एहतियाती तदाबीर होती है ना कि स्क्रीन को बच्चा छुपा ना पाए या स्क्रीन खुद ही छुप ना पाए, तो ये बदएतमादी जो होती है ना, ये बच्चे पर नहीं हो रही होती, ये बदएतमादी जो है वो शयातीन मिनल जिन वल इंस पर हो रही होती है। भाई हम शयातीन के ऊपर एतमाद नहीं कर सकते ना, राइट, चाहे वो जिन्नों में से हो चाहे वो इंसानों में से हो। अब ये जो इस किस्म के वीडियोस बनाने वाले लोग होते हैं, तो वो भी तो कुछ उनमें से भी शयातीन टाइप के इंसान होते हैं, ठीक है ना। तो हम उनके ऊपर एतमाद करेंगे कि नहीं जी, इन्होंने तो बड़ी पाकीज़ा ही वीडियो बनाई हुई होगी, उस वीडियो के अंदर उन्होंने कोई बेहयाई की बातें तो करी नहीं होंगी, तो फिर ये हमारा मसला है ना कि हम शयातीन के ऊपर क्यों एतमाद कर रहे हैं भाई, राइट। तो अपने बच्चों के साथ बदएतमादी वाला मसला नहीं है, शैतान के साथ बदएतमादी वाला मसला है, ठीक है। तो इस वजह से वी हैव टू टेक यानी प्रिकॉशनरी मेजर्स, ठीक है। और ये प्रिकॉशनरी मेजर्स तो फिर हम लेते ही हैं ना हर जगह वैसे भी, ठीक है, तो वहां पे क्या अल्लाह ताला जवाब देंगे, उधर क्यों इतना प्रिकॉशनरी मेजर्स ले रहे थे, और यहाँ जहाँ दीन ईमान का मसला था वहां तुम्हें जो है वो बड़ा एतमाद था। खैर, तो फरमाते हैं कि यहाँ एक बात उसूली तौर पर समझ लेना, अब ये बहुत ही एक इम्पॉर्टेंट उसूली बात समझा रहे हैं, हकायक कौनिया और कुरान। हकायक कौनिया क्या चीज़ होती है? कौनिया का मतलब होता है जो कुन के जरिए से चीजें बनी है ना, तो वो सारी चीजें उनकी रियलिटीज हकायक कौनिया कहलवाती हैं, कहलाती हैं, ठीक है। यानी अल्लाह ताला ने हुक्म फरमाया कि हो जाओ, तख्लीक हो जाओ, ठीक है। तो उन सारी मखलूकात के बारे में जो डिटेल्स होती हैं उनको हकायक कौनिया कहा जाता है, ठीक है। अच्छा, यहां पर यानी कोई फर्क नहीं है आलम अमर में और आलम खल्क में, यहाँ पे कोई फर्क नहीं, यहाँ पे दोनों मुराद हैं। यानी हकायक कौनिया से मुराद अल्लाह ताला की सारी तख्लीकात, सारी की सारी मखलूक, चाहे वो रूहानी मखलूक हो चाहे वो जिस्मानी मखलूक हो, ठीक है ना। तो यहाँ पे सब मुराद है कि उनके बारे में जो रियलिटीज है ना वो, और कुरान, इनका आपस में क्या क्या यानी रिश्ता है, ठीक है। सॉरी, आपने भी लिखा हुआ था कि हैदराबाद में प्लानिटेरियम है जहाँ सोलर सिस्टम के बारे में एक्सप्लेन किया जाता है। मैं स्कूल में जब था, जब स्कूल की तरफ से गए थे वहां, अल्हम्दुलिल्लाह, बड़े स्क्रीन पर बताया जाता है सोलर सिस्टम के बारे में। लखनऊ में भी है, जी, कराची में भी है, हम भी गए थे कई दफा, बल्कि गए हैं। इन ऑल दीज इज ऑल दीज गैलेक्सीज विच आर डिस्कवर्ड टिल नाउ आर अंडर द फर्स्ट आसमान। हाँ, अंडर से मुराद बिलो द फर्स्ट आसमान, ठीक है, ये पहले आसमान के शुरू होने से पहले पहले हैं ये सब कुछ। अच्छा, तो हकायक कौनिया और कुरान में लिखते हैं कि यहाँ एक बात उसूली तौर पर समझ लेना जरूरी है کہ قرآن کریم کوئی فلسفہ یا حیت کی کتاب نہیں ہے کہ وہ یعنی فلسفی ہمیں سمجھائے. اچھا فلسفی سے یہاں پر مراد جو ہے نا وہ نہیں ہے کہ ہم بیٹھ کر کے کوئی یعنی عشق و معشوقی کی فلسفیز بیان کر رہے ہیں یا, بلکہ فلسفی سے مراد جو ہے نا وہ پرانے زمانے میں جو سائنس ہوتی تھی نا وہ ساری کی ساری فلسفی بیسڈ ہی ہوتی تھی, ٹھیک ہے نا, یعنی اٹ واز آل کالڈ فلسفی. تو یہ ایرسٹاٹل اور پلوٹو اور یہ جتنے جو گریک فلاسفرز ہیں یہ فلاسفرز ہی اس زمانے کے سائنسدان ہوتے تھے, ٹھیک ہے نا, کیونکہ اس زمانے میں جو ہے نا وہ چونکہ اتنے زیادہ جو ہیں وہ انسٹرومنٹس وغیرہ ڈیولپ نہیں ہوئے ہوئے تھے, ٹھیک ہے, اس زمانے میں جو ہے مینوفیکچرنگ انڈسٹریز جو تھیں وہ موجود نہیں تھیں, ٹھیک ہے, تو اس وجہ سے یہ جو سائنسدان اس زمانے کے ہوتے تھے نا یہ صرف جو ہے وہ غور اور فکر کی بنیاد پر اپنی تھیوریز ڈیولپ کرتے تھے, ٹھیک ہے نا, پیور آبزرویشن اور ایکسپریمنٹیشن کی بنیاد پر نہیں کرتے تھے کیونکہ اس کے لیے ان کے پاس آلات نہیں تھے, لیبوریٹریز نہیں تھیں, ٹھیک ہے, تو ڈیلیبریشن کی بنیاد پر انہوں نے اپنی تھیوریز ڈیولپ کری ہوئی تھیں, ٹھیک ہے نا, تو اس کو ہی فلسفی کہا کرتے تھے اور سائنس کا لفظ اس وقت استعمال ہی نہیں ہوتا تھا, ٹھیک ہے, تو وہی سائنس تھی اس زمانے کی. لیکن جیسے جیسے یہ سب چیزیں ڈیولپ ہونی شروع ہو گئیں جو کہ مچ لیٹر جا کر کے یعنی 15th century کے اندر, 15th century میں پھر یہ ساری ڈیولپمنٹس ہوئی ہیں, تو اب جو ہے نا یہی فلسفی جو ہے وہ اب جو ہے وہ مور سائنٹیفک فارم اختیار کر گئی, جس کے اندر کے اب جو ہے وہ سب سے امپورٹنٹ چیز کیا کہلاتی ہے, امپیریکل ایویڈنس, جس ایویڈنس کو جو ہے وہ آپ مٹیریلی پرسیو کر سکیں اور پروف کر سکیں مٹیریلی فزیکلی, ٹھیک ہے نا, تو اب یہ ہو گیا نام سائنس کا یا سائنس اب اس ان چیزوں کو کہنا شروع ہو گئے, ٹھیک ہے, تو یہاں پہ جو فرمانے ہیں قرآن کوئی کتاب فلسفہ نہیں ہے, تو اسی کو آج کے زمانے میں جیسے ہمارے حضرت فرماتے ہیں کہ قرآن کوئی کتاب سائنس نہیں ہے, سائنس کی کتاب نہیں ہے قرآن, فلسفے کی کتاب نہیں ہے قرآن, ون اینڈ دا سیم تھنگ ایکچولی, ٹھیک ہے, تو قرآن کوئی نہ تو کتاب فلسفہ ہے اور نہ حیت کی کتاب ہے کہ اس کے اندر جو ہے نا وہ یہ بتاتے پھرے کہ آسمان کی کمپوزیشن یہ ہے اور زمین کی کمپوزیشن یہ ہے, اس میں اتنی گیسز ہیں, اتنے اس کے اندر نائٹروجن گیس ہوتی ہے, اتنی آکسیجن گیس ہوتی ہے, اس کا جو ہے وہ یعنی گریویٹیشنل پل اتنا ہوتا ہے, اور یہ ساری چیزیں بتانے کے لیے قرآن اللہ تعالیٰ نے پسند نہیں فرمایا قرآن کے اندر یہ ساری ڈیٹیلس, ٹھیک ہے, تو یہ مطلب ہے کہ قرآن کوئی فلسفے یا حیات کی کتاب نہیں ہے جس کا موضوع بحث حقائق کائنات یا آسمانوں اور ستاروں کی حیات و حرکات وغیرہ کا بیان ہو کہ بھئی جیسے زمین کتنی تیزی کے ساتھ جو ہے وہ روٹیٹ کر رہی ہے, یہ قرآن کے اندر کتنا ہی بتاتے ہیں اللہ تعالیٰ, مگر اس کے ساتھ ہی وہ آسمان اور زمین اور ان کے درمیان کی کائنات کا ذکر بار بار کرتا ہے, ان میں غور و فکر کی طرف دعوت بھی دیتا ہے قرآن, افلا یتدبرون, وہ تو خیر قرآن کے لیے افلا یتدبرون القرآن, لیکن جیسے کہ سورہ آل عمران کی جو آخری آیات ہیں یاد کرنی چاہیے سب کو, وہ والی آیات, ان فی خلق السماوات والارض واختلاف الليل والنهار لآیات لأولی الالباب, ہے نا, ان سب کے اندر جو تخلیق کائنات ہے اس کے اندر آیات ہیں, نشانیاں ہیں لب والوں کے لیے, عقل والوں کے لیے بھی نہیں بلکہ لب والوں کے لیے نشانیاں ہیں, ٹھیک ہے نا, اور وہ کیا کہتے ہیں, ربنا ما خلقت هذا باطلا, ٹھیک ہے, تو قرآن دعوت دیتا ہے اپنے ماننے والوں کو ان چیزوں کی طرف, تو فرماتے ہیں کہ قرآن کریم کی ان تمام آیات میں غور کرنے سے واضح طور پر یہ ثابت ہو جاتا ہے کہ قرآن عزیز ان حقائق کونیہ کے متعلق انسان کو صرف وہ چیزیں بتلانا چاہتا ہے جن کا تعلق اس کے عقیدے اور نظریے کی درستی سے ہو, عقیدہ اور نظریہ, عقیدہ تو پتہ ہوگا اللہ ایک ہے اور نبی علیہ الصلوۃ والسلام اللہ کے آخری رسول ہیں اور فرشتے جو ہیں وہ نوری مخلوق ہیں اور قیامت کے دن اٹھائے جائیں گے, نظریے کی درستی کا کیا مطلب ہے بھائی, ان کو الگ الگ کیوں بیان کیا, نظریے کی درستی کیا کو ہم انگریزی کے نا ایک چھوٹے سے فقرے میں فٹ کر سکتے ہیں, فرسٹ تھنگز فرسٹ, رائٹ, جس چیز کو آپ فرسٹ تھنگ کہتے ہیں نا تو بھائی اس کو واقعی فرسٹ رکھے بھی, اس کو کہتے ہیں فرسٹ تھنگز فرسٹ, یہ کہلاتا ہے نظریے کی درستگی, نظریے کی درستگی, ٹھیک ہے, سوچ کی درستگی بھی اس کو کہہ سکتے ہیں, ठीक है, तो जिन चीजों का ताल्लुक अकीदे की दुरुस्तगी से हो और नजरिए की दुरुस्तगी से हो या उसके दीनी और दुनियावी मुनाफे उनसे मुताल्लिक हो, ठीक है, तो ये चीजें कुरान असल में हमें बताता है। मसलन क्या कह रहे हैं, उनकी बहुत सारी थ्योरीज गलत भी निकली हैं। जी, वो आगे भी आ रहा है वैसे इंशाल्लाह। तो मसलन कुरान करीम ने आसमान और जमीन और सितारों सैयारों का और उनकी हरकत और हरकत से पैदा होने वाले आसार का जिक्र बार बार एक तो इस मकसद से किया है कि इंसान इनकी अजीबो गरीब सनत और माफोकुल आदत आसार को देखकर ये यकीन करे कि ये चीजें खुद ब खुद पैदा नहीं हो गई हैं। उनको पैदा करने वाला कोई सबसे बड़ा हकीम, सबसे बड़ा अलीम और सबसे बड़ा साहिब कुदरत व कुवत है, और इस यकीन के लिए हरगिज इसकी जरूरत नहीं है। लेकिन ये जरा हमारे दीनों नजरिए के खिलाफ बात हजरत फरमा रहे हैं, ठीक है ना। बाकी सब तो मीठा मीठा होता है ना, अब जरा कड़वा कड़वा भी, कड़वा कड़वा भी तो आना चाहिए ना, तब जा करके इस्लाह होती है। तो फरमा रहे हैं कि इस यकीन के लिए हरगिज इसकी जरूरत नहीं है कि आसमानों की और फिजाई मखलूकात और सितारों सैयारों के मादे की हकीकत किस चीज से बने हुए, भाई चीज से बने हुए हैं या आलू से बने हुए हैं, किस चीज के बने हुए हैं ये मैन, वो है ना कि मून इज मेड आउट ऑफ चीज, ठीक है। तो अब ये जाकर के देखना कि हाँ वाकई वो चीज से बना हुआ है कि, यानी पनीर, पनीर से बना हुआ है कि किसी और चीज से बना हुआ है। तो खैर, तो मखलूक और मखलूकात और सितारों सैयारों के मादे की हकीकत और उनकी असली हैयत और सूरत और उनके पूरे निजाम की पूरी कैफियत उसको मालूम हो, बल्कि उसके लिए सिर्फ इतना काफी है जिसको हर शख्स मुशाहिदे से देखता और समझता है कि शम्स व कमर और दूसरे सितारों के कभी सामने आने और कभी गायब हो जाने से, नीज चांद के घटने बढ़ने से और रात दिन के इनकलाबात से, फिर मुख्तलिफ मौसमों और मुख्तलिफ खित्तों में दिन रात के घटने बढ़ने के अजीब व गरीब निजाम से जिसमें हजारों साल से कभी 1 मिनट 1 सेकंड का फर्क नहीं आया, नहीं आता, इन सब उमूर से एक अदना अक्ल व बसीरत रखने वाला इंसान ये यकीन करने पर मजबूर हो जाता है कि ये सब कुछ हकीमाना निजाम यूं ही खुद ब खुद नहीं चल रहा। क्या मतलब कि भाई, कि एक नॉर्मल अकल समझ रखने वाला जो इंसान होता है ना, एवरेज ह्यूमन बीइंग, वो भी इन सब चीजों को देख करके अल्लाह ताला की तरफ मुतवज्जे हो सकता है। उसको कोई नासा की साइंस लैब्स में जाने की जरूरत नहीं पड़ती, वो क्या है, वो स्मिथसोनियन इंस्टीट्यूट में जाकर के जो है वो चीजों को पढ़ने की जरूरत नहीं पड़ती कि भाई हाँ ये जो ये सारी चीजें हैं, इतनी सारी तफसीलात हैं, तो अब जो है वो हमें समझ में आएगा कि हाँ वाकई अल्लाह एक है। भाई ये तो है ही नहीं ईमान, ठीक है, तो इतना समझ में आ जाता है। अच्छा आगे क्या कहते हैं, इतना समझने के लिए इंसान को ना किसी फलसफी तहकीक यानी साइंटिफिक रिसर्च, ना किसी फलसफी तहकीक की जरूरत है और आलात रसदिया वगैरह की हाजत पड़ती है, ठीक है, यानी ये जो कम्युनिकेशन के जो डिवाइसेस और सारे के सारे जो जो चीजें बनाई हुई हैं, इन सब की जरूरत नहीं पड़ती है ना, ठीक है ना। किस बात के लिए जरूरत नहीं पड़ती, ये यकीन करने के लिए कि ये सब कुछ जो है वो अल्लाह ताला का बनाया हुआ है, और ना ही कुरान ने उसकी तरफ दावत दी है कि तुम लोग आलात रसदिया बनाओ, राइट, टेलीस्कोप्स बनाओ, हबल स्पेस टेलीस्कोप बनाओ, ठीक है, और तुम जो है ना वो जा करके जो है वो ये सारी की सारी रिसर्चेस करो और जो है वो आसमान तक पहुंचो और चांद तक पहुंचो और मार्स तक पहुंचो और मरीख तक पहुंचो। भाई वो तो अब वो है ना, कॉमन सेंस इज नॉट दैट कॉमन, ठीक है, तो मसला ये सारा का सारा ये है कि कॉमन सेंस अगर होता तो हमें बात समझ में आ जाती। तो हम क्या समझते हैं, वो जी हजरत पीर जुल्फिकार अहमद नक्शबंदी दामद खातून जो है ना, उन्होंने जो है वो इतनी सारी साइंटिफिक डिटेल्स फिर क्यों बयान करी, वो क्यों जो है वो सारी बातें करते हैं, ठीक है ना, वो क्यों जो है वो यानी एस्ट्रोनॉमिकल डिटेल्स बता रहे हैं और ये क्यों कर रहे हैं, अगर इन चीज़ों की अहमियत ही नहीं होती, अगर कुरान जो है वो सारी चीज़ें नहीं चाहता कि हम करें, भाई वो तो किसी ने ऑलरेडी काम किया हुआ है, ठीक है ना, किसी ने ऑलरेडी जो है ना वो काम किया हुआ है, तो उसको मेंशन कर देना जो है ना ये एक अलग चीज होती है, ठीक है, उसको अपने बयान में मेंशन कर देना तो उससे यानी क्या कहते हैं वो, जो चंद जो है वो साइंस पढ़े हुए लोग होते हैं ना, बस उनके उनके लिए जो है ना वो सिर्फ एपेटाइजर की हैसियत रखते हैं ये चीजें, ठीक है ना। यानी हजरत जो है वो बयानात के अंदर जो इस किस्म की साइंटिफिक रियलिटीज बयान करते हैं ना, वो उन लोगों के लिए बयान करते हैं कि जिनके अंदर कोई भी तलब नहीं होती, जिनके अंदर बिल्कुल ही जो बिल्कुल इब्तिदा के दर्जे में होते हैं ना, जिनको के खाने का कोई शौक नहीं होता, ठीक है ना। तो खाने का जिसको शौक नहीं होता तो उसको जरा मारपीट करके जो है ना वो कुछ जबरदस्ती होता है ना कि मुंह के अंदर निवारा ठूसा जा रहा होता है, या उसके अंदर जो है वो चमचा जो है वो इंसर्ट किया जा रहा होता है उसके मुंह के अंदर, ठीक है भाई खा लो खा लो, खाने का कुछ तुम्हें जायका मिलेगा तो फिर तुम जो है वो आगे भी आओगे, ठीक है ना। तो इसलिए जो है ना वो जो बिल्कुल मुफ्तदी किस्म के लोग होते हैं, बिगिनर्स होते हैं, जो बिल्कुल ही इंटरेस्टेड नहीं होते हैं ना, तो उनको ये सारी चीजें सुना दी जाती हैं, ठीक है। लेकिन इन इन रियलिटी बेसिकली एक टाइम पास किस्म की चीज होती है, ठीक है। हमने ऐसे बहुत सारे नमूने देखे हैं, यानी बहुत सारे ऐसे नमूने देखे हैं कि जो कि हजरत जी की इज्जत जो है ना वो उनकी साइंटिफिक पोजिशनिंग की वजह से करते थे, उनकी साइंटिफिक बातों की वजह से करते थे, ठीक है ना। जो असल में जिस वजह से उनकी इज्जत करनी चाहिए थी उस वजह से इज्जत नहीं करते थे, ठीक है। वो जिमनी तौर पे इज्जत होती थी बाकी चीजों की वजह से, राइट। लेकिन असल में इज्जत जो है ना, इतने बड़े साइंसदान हैं, इतनी जबरदस्त किस्म की बातें करते हैं, और इनके साथ जो है ना जो लोग जुड़े हुए हैं वो भी बड़े बड़े साइंसदान हैं, तो बड़े अच्छे हैं, इसका मतलब है ये भाई नीयत ही गलत हो गई आपकी, आपका देखने का अंदाज ही गलत हो गया। तो फिर क्या होता है कि फिर वो जो ताल्लुक होता है ना, फिर वो चंद अरसे के बाद खत्म हो जाता है फिर ये ताल्लुक, अनलेस कि आप इन बातों से तौबा कर लें और अपनी मोहब्बत की जो मशाइख के साथ मोहब्बत है उसकी नीयत को तब्दील कर लें, फिर तो और बात है। आपने गुनाह से तौबा कर ली, अब आपने नीयत को अपने ठीक कर लिया कि भाई मेरा, मैंने हजरत के साथ जो अपना एक इस्लाही ताल्लुक बनाया हुआ है वो उनके साइंटिफिक स्टैंडिंग की वजह से नहीं बनाया हुआ है, बल्कि मैंने अपनी इस्लाह के लिए वो ताल्लुक बनाया हुआ है, राइट। उनकी अल्लाह ताला के साथ जो ताल्लुक है उस ताल्लुक की वजह से मैंने उनके साथ जो है ये ताल्लुक बनाया, ना इसलिए कि उनको अंग्रेजी बोलनी आती है, ना इसलिए कि उनको जो है वो साइंटिफिक रियलिटीज के बारे में पता है, ठीक है ना। तौबा कर लें तो फिर तो अल्लाह ताला गुनाहों को माफ कर देता है, लेकिन तौबा नहीं करी बल्कि अपना मकसद यही रखा कि जी हजरत की इतने अच्छे हजरत हैं, इतने अच्छे जो है वो शेख हैं कि भाई इनको तो अंग्रेजी भी आती है और इनको जो है ना वो साइंस के बारे में भी पता है और उनको तो जो है वो यानी ये सारी चीजें भी जो है वो पढ़ते पढ़ते उड़ते रहते हैं, बयानात में बोलते रहते हैं। तो ये आपकी नीयत गलत है और इस नीयत की वजह से जो है ना वो कुछ अरसे के बाद जो है ना ये सब कुछ खत्म हो जाएगा, आपका ताल्लुक खत्म हो जाएगा, ठीक है। हमने ऐसा होते हुए भी कई लोगों के साथ देखा भी है, जाती मुशाहदा भी साथ इसका ऐसा है। बहरहाल तो कुरान जो है ना वो इन चीजों की तरफ, जो यानी कुरान ने इन चीजों की तरफ दावत नहीं दी है, कुरान की दावत सिर्फ उसी हद तक इन चीजों में गौर फिक्र की है जो आम मुशाहदे और तजुर्बे से हासिल हो सकते हैं। यही वजह है कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबे कराम ने आलात रसदिया बनाने या मुहैया करने और इजराम समाविया की हैयतें दरियाफ्त करने का मुतलकन कोई एहतमाम नहीं फरमाया, ठीक है ना। यानी जो इस कुरान को सबसे ज्यादा समझने वाले लोग थे और इस कुरान से सबसे ज्यादा फायदा उठाने वाले लोग थे, नबी अलैहिस्सलाम और सहाबाए कराम, उन्होंने तो कोई एहतमाम ही नहीं किया ना कि कुछ एक कॉलेज की बुनियाद तो डाल देते हैं, वो जो क्या नाम है उसका, जो इस्लाम का पहला मदरसा है असहाबे सुफ्फा, सुफ्फा का पहला मदरसा, उस सुफ्फा के मदरसे के अंदर चलो बाकी कोर्सेज जो है वो कुरान हदीस फिका है, एक कोर्स तो कम से कम रखते हैं ना, अजराम समाविया फलकियात के नाम का एक कोर्स तो रखते हैं ना कम से कम, है ना, एक कोर्स तो रखते हैं ना कि भी आगे जा करके जो है ना हम जो है वो इस साइंसी तहकीकात में भी मुसलमानों को मजबूत करेंगे, एक कोर्स तो रखते हैं ना, एक सब्जेक्ट तो रखते हैं ना वहां पर, राइट। लेकिन एक सब्जेक्ट एक कोर्स भी हमें नहीं मिलता उन लोगों की तालीम के अंदर। इसके ऊपर कोई सवाल करता है कोई किसी के जहन में, भाई उस जमाने में ऐसा कुछ था ही नहीं, ठीक है ना, तो फिर कैसे कोर्स रखते, बिल्कुल गलत, ठीक है ना। यानी ये सारी चीजें उस जमाने में भी मौजूद थी, ठीक है, जैसे कि आगे हजरत ने भी लिखा है, लेकिन उनके मौजूद होने के बावजूद असहाबे सुफा जो नबी अलैहिस्सलाम के पहले बैच थी, राइट, स्टूडेंट्स का पहला बैच था, तो उन बैच वालों को जो है वो इस किस्म की कोई चीज़ भी नहीं पढ़ाई। तो फरमाया कि आलात रसदिया बनाने या मुहैया करने और अजराम समाविया की हैयतें दरियाफ्त करने का मुतलकन कोई एहतमाम नहीं फरमाया। अगर इन आयात कौनिया में तदब्बर और गौर फिक्र का ये मतलब होता कि उनके हकायक और हयात और उनके हरकात का फलसफा मालूम किया जाए, तो ये नामुमकिन था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उसका एहतमाम ना फरमाते। ठीक है, यानी नमाज के औकात मालूम करने के लिए, हज के जो है वो अय्याम मालूम करने के लिए, अगर इन हकायक का मालूम करना ज़रूरी होता ना, तो इट वाज इम्पॉसिबल कि नबी सल्लल्लाहु अलैहि वसल्लम इसका एहतमाम नहीं फरमाते। खुसूसन, अब ये जवाब है उस इश्काल का कि भाई उस ज़माने में तो ये सारी चीज़ें होती नहीं थी, तो फिर कैसे एहतमाम फरमाते? नहीं, बल्कि खुसूसन जबकि उन फ़नून का रिवाज और तालीम व तअल्लुम का सिलसिला दुनिया में उस वक्त मौजूद भी था। मिस्र बिल्कुल बराबर में तो मिस्र है, एक थोड़ा सा जो है वो रेड सी क्रॉस करें उधर मिस्र वो आ जाता है, इथियोपिया आ जाता है, इथियोपिया के ऊपर चले जाएं मिस्र आ जाता है, या थोड़ा सा आप सफर कर लें तो आप जो है वो मिस्र पहुंच सकते हैं। यानी शाम का सफर करते थे ये लोग, नहीं करते थे, तो मिस्र का सफर भी जो है शाम के सफर के बराबर ही तो तकरीबन सफर है। तो मिस्र बिल्कुल बराबर में, शाम जहां पे कि ये लोग इन एनी केस जाते आते रहते थे हर वक्त, हिंद जहां से कि बहुत सारी चीजें जो है वो यहाँ पे आ रही होती थी, हिंद से जो है वो मुस्तकिल इंपोर्ट एक्सपोर्ट का सिलसिला चल रहा होता था अरब के अंदर, और चीन तक जो है वगैरह में उन फनून के जानने वाले और उन पर काम करने वाले लोग मौजूद थे। नबी अलैहिस्सलाम ने इनमें से किसी की तरफ भी इल्तफात नहीं किया। हज़रत मसीह अलैहिस्सलाम से 500 साल पहले फीसागोरस, पाइथागोरस जिसको कहते हैं अंग्रेजी में, राइट, तो फीसागोरस का और उसके कुछ अरसे बाद बेतलीमूस, बेतलीमूस को गालिबन इंग्लिश में ना टोलमी कहते हैं, PTOLEMY, मैंने देखा था इसको, क्लॉडियस टोलमी की प्रोनाउंसिएशन यही होती है, तो उसको उर्दू में बतलीमोस का नाम दिया गया। यानी एक एक मिस्र में रहने वाला एक फलसफी था, ठीक है, तो पाइथागोरस का और उसके कुछ अरसे बाद बतलीमोस का नजरिया दुनिया में शाया और राइज हो चुका था। ठीक है, यानी नबी अलैहिस्सलाम के जमाने में ये चीजें मौजूद थी, ये थ्योरीज, ये फिलोसफीज मौजूद थी, और मिस्र में ये तो मिस्र ही के रहने वाले लोग थे ये, ठीक है, तो वहां पर ये सारी चीजें जो है वो बड़ी वेल नोन थी, और उस जमाने के हालात के मुनासिब आलात रसदिया वगैरह ईजाद भी हो चुके थे, किसी ना किसी हद तक कुछ ना कुछ छोटे मोटे आलात वगैरह ईजाद हो चुके थे, मगर जिस जात कुदसी पर ये आयात नाजिल हुई और जिन सहाबे कराम ने बिला वास्ता आपसे उनको पढ़ा, उन्होंने कभी इस तरफ इल्तिफात तक नहीं फरमाया। इससे कतई तौर पर यह मालूम हुआ कि इन आयात कौनिया में तदब्बर और गौर फिक्र का वो मंशा हरगिज नहीं था जो आजकल के बाज तजद्दुद पसंद उलमा ने यूरोप और उसकी तहकीकात से मुतासिर होकर इख्तियार किया है कि खलाई सफर चांद और मरीख व जहरा पर, यानी मार्स और वीनस के ऊपर कमंदे फेंकने की मसाई कुरान करीम के तकाजे को पूरा करना है। यानी ये जो नॉन मुस्लिम जो सारे काम कर रहे हैं ना, तो कुरान का तो ये तकाजा था, इस तकाजे को मुसलमानों ने तो किया नहीं, इसके ऊपर अमल, अब जो है ना ये नॉन मुस्लिम्स कुरान के तकाजे पे अमल कर रहे हैं, ठीक है ना। तो हजरत इस बात को समझाने की कोशिश कर रहे हैं कि नहीं, ऐसा नहीं है, ठीक है ना, ये गलत फहमी है, और खुसूसन आजकल के जो बास तजद्दुद पसंद उलमा है, तो ये तो हजरत ने तो 50 साल पहले ही बातें कम अज कम लिखी थी। तो इनमें जो बड़े मशहूर नाम पुराने ज़माने में हैं वो सर सैयद अहमद ख़ान का नाम आता है उसके अंदर, ठीक है, जो कि हम तफसील से डिस्कस कर चुके हैं। और आजकल के ज़माने में जो सबसे बड़ा नाम हमारे सब कॉन्टिनेंट में बल्कि पूरी दुनिया में ही अब तो वो मशहूर हो गए साहब, वो क्या नाम है उनका, जावेद अहमद गामदी साहब, ठीक है, और इस तरह के फिर और भी बहुत सारे लोग उनके हैं जो कि ज़्यादा मशहूर अभी इतने नहीं हुए, लेकिन ये जो है ना वो वही उन्हीं इसी कैटेगरी में आते हैं कि जो फिर कुरान की ऐसी ऐसी तावीलें करते हैं और जो चीज़ें फिर उनके अकल समझ में नहीं आ रही होती हैं तो उनको जो है वो कहते हैं ये तो है ही नहीं, उसके वजूद से इनकार कर देते हैं। बस सही बात यह है कि कुरान करीम ना उन फलसफी और साइंसी तहकीकातें कदीमा या जदीदा की तरफ लोगों को दावत देता है, ना उनसे बहस करता है और ना उनकी मुखालिफत करता है। ठीक है, ना दावत देता है, ठीक है, और ना बहस करता है इन चीजों के बारे में, डिटेल डिस्कशन नहीं होती, और ना उनकी मुखालफत करता है। तो अब ये जो जो जिद्दत पसंद उलमा होते हैं, ठीक है, तो वो जो है ना वो इसी जुमले को जो है वो उल्टा लेकर के चलते हैं, ठीक है ना, कि कुरान मुखालफत नहीं करता। अच्छा, मुखालफत नहीं करता, भाई हम भी तो ये कह रहे हैं मुखालफत नहीं करता, लेकिन चूंकि मुखालफत नहीं करता ना, तो अब जो है ना ये फिर उल्टा करते हैं इसको, और उसके बाद फिर ना वो उससे बहस भी करना शुरू कर देते हैं, और उसके बाद जो है ना वो ये भी कहना शुरू कर देते हैं कि कुरान दावत भी देता है इन्हीं चीजों की तरफ, ठीक है ना। तो वो कहते हैं ना, कान को इस तरफ से पकड़ो तो फिर बात समझ में आती है, आसान होती है, लेकिन कान को जब आप उल्टी तरफ से पकड़ना शुरू कर देना तो फिर आपकी हर चीज ही उल्टी हो जाती है। तो यही मामला है कि इन्होंने इस जुमले को, जिसमें कि क्या फरमाया कि कुरान जो है वो दावत नहीं देता, ना उनसे बहस करता है, ना उनकी मुखालफत करता है, तो इन्होंने जो है वो उल्टी तरफ से पकड़ा कि ना उनकी मुखालफत करता है, अब जो है ना वो उन्होंने जो दरमियान वाली बात थी उसको भी उल्टा कर दिया कि बहस करता है, तो अब ये भी बहस करते हैं कि भाई कुरान भी बहस करता है, हम भी बहस करते हैं, ठीक है ना। फिर उसके बाद जो है वो दावत भी देनी शुरू कर दी, हाँ कुरान तो दावत देता है भाई इन सब चीजों की तरफ, ठीक है। तो उल्टी गंगा बहाने वाले के साथ फिर ऐसे ही होना शुरू हो जाता है। कुरान करीम का हकीमाना उसूल और उसलूब कायनात और मखलूकात से मुतल्लिका तमाम फनून के बारे में यही है कि वो हर फन की चीजों से सिर्फ उसी कदर लेता और बयान करता है जिस कदर इंसान की दीनी या दुनियावी जरूरत से मुतालिक है, और जिसको इंसान आसानी से हासिल भी कर सकता है, और जिसके उसूल पर तखमीनन उसको इत्मीनान भी हो सकता है। फलसफियाना दूरस्कार बहसों से और ऐसी तहकीकात से जो आम इंसानों के काबू से बाहर हैं, और जिनको कुछ हासिल कर लेने के बाद भी कतई तौर पर नहीं कहा जा सकता कि वही सही है, बल्कि हैरानी और शकूक बढ़ते हैं, ऐसी बहसों में इंसान को नहीं उलझाता, क्योंकि कुरान की नजर में इंसान की मंजिल मकसूद इन तमाम जमीनी और आसमानी कायनात और मखलूकात से आगे अपने खालिक की मर्जियात पर चलकर जन्नत की दायमी नेमतों और राहतों को हासिल करना है। हकायक कायनात की बहस ना इसके लिए जरूरी है और ना उस पर पूरा उबूर इंसान के बस में है। हर जमाने के फिलोसोफर्स और माहिरीन फलकियात के नजरियात में शदीद इख्तिलाफात और रोजमर्रा के नए इक्तिशाफात इसकी वाज दलील हैं कि किसी नजरिए और तहकीक को यकीनी और आखिरी नहीं कहा जा सकता। इंसानी जरूरत से मुतल्लिका तमाम फनून, फलकियात, कायनात, फजा, अब्र बारा, खला, तबकातुल अर्ज यानी जमीन के तबके, जमीन के लेयर्स, फिर जमीन पर पैदा होने वाली मखलूकात, जमादात, नबातात, हैवानात से, और आम इंसान और इंसानी उलूम व फ़नून, तिजारत, ज़राअत, सनत वगैरह, इन सब में से कुरान हकीम सिर्फ उनकी रूह और मुशाहिदाती हिस्से को इस कदर लेता है जिससे इंसान की दीनी या दुनियावी जरूरत मुतअल्लक़ है। दूर असकार तहकीकात की दलदल में इंसान को नहीं फंसाता, अलबत्ता कहीं कहीं किसी खास मसले की तरफ इशारा या सराहत भी पाई जाती है। तो हम इसके ऊपर काफी सारी और तफसील है जो कि जाहिर है आज की क्लास में हम मुकम्मल नहीं कर सकते, लेकिन द पॉइंट यही है कि जैसे बार बार कहते हैं ना कि ये जो तहकीकात हैं इन सब, ये सब एहतमाली दर्जे में होती हैं, खुसूसन जो है जो कि एस्ट्रोनॉमिकल डिटेल्स के बारे में हो, ठीक है, क्योंकि चले दुनिया के अंदर जो चीजें हैं तो उनको तो हम बाकायदा यानी ग्रैप कर सकते हैं, उनको किसी ना किसी तरीके से अपने आला के अंदर लेकर आ सकते हैं, ठीक है, फिजिकली लेकर के आ सकते हैं, उनका माइक्रोस्कोप जो इलेक्ट्रॉनिक माइक्रोस्कोप वगैरह के जरिए से कर सकते हैं, ठीक है। तो फिर तो उनमें तो फिर भी कुछ आप जो है ना वो कुछ एग्जैक्ट कंक्लूजन तक पहुंच सकते हैं, लेकिन जो चीजें हमारे दस्तरस से बिल्कुल ही बाहर हैं, जहां पर के हमारा कोई जो क्या नाम है वो स्पुटनिक, नहीं स्पुटनिक तो क्या, वो रशिया कहते हैं, वो कौन सी है जो कि उन्होंने रवाना किए हुए हैं स्पेस के अंदर, पता नहीं कितने सालों से वो जो है वो चल रहा है, चल रहा है, चल रहा है, चल रहा है, वो चलते चलते अभी भी कहाँ तक पहुंचा है पता नहीं, शायद वो जुपिटर तक भी नहीं पहुंचा अभी तक, मार्स से ही शायद थोड़ा सा आगे गया है, वो क्या नाम है उसका जो स्पेस मीर, मीर नाम है मीर तो हैदराबाद में, मीर
नाम होते हैं। अच्छा खैर जो भी नाम है उसका, हबल स्पेस टेलीस्कोप ना, लेकिन वो तो टेलीस्कोप वो इट्स एक्चुअली राइडिंग ऑन अ व्हीकल ना, किसी एक स्पेस क्राफ्ट के अंदर है, उसका उसका एक नाम है पैरा। तो वो भी कितना दूर पहुंचा है, वो भी अपने सोलर सिस्टम में भी जो है वो ज्यादा से ज्यादा एक दो प्लैनेट्स आगे तक पहुंचा है, तो वो चलता ही रहेगा चलता ही रहेगा। तो भाई वो आगे से जो है वो भेज रहा है, जो इमेजेस भेज रहा है, वो इमेजेस भी हमारे तक पहुंचने में कितना टाइम लगता है। तो यानी इट लुक्स लाइक द सोर्स ऑफ ऑल ऑफ दीज इशूज इज नॉट कंसिडरिंग सहाबा एज द बेस्ट जमात एंड हैविंग द बेस्ट अंडरस्टैंडिंग ऑफ रिक्वायरमेंट्स ऑफ इस्लाम। हाँ एब्सोल्युटली, उसकी वजह जो है वो यही बनती है कि हमें जो है वो नबी अलैहिस्सलाम की बातों के ऊपर और सहाबा कराम की बातों के ऊपर जो है ना वो एतमाद नहीं होता, कि इस्लाम को जो है वो सहाबा ने ही सबसे बेहतरीन तरीके से समझा है और वही बेहतरीन जमात थे, हम उनसे ज़्यादा बड़े और ज़्यादा अच्छे मुसलमान नहीं बन सकते। तो हमें तो उन्हीं की सुन्नतों के ऊपर अमल करना है, उन्हीं के तरीके के ऊपर चलना है, तभी जो है वो हम दुनिया और आखिर के अंदर कामयाब हो सकते हैं। बस ये बात समझ में आ जाए अगर, तो फिर हमारे लिए बातों को मानना और समझना आसान हो जाता है। हमारे उलमाए कराम में और दीगर जो इंटेलेक्चुअल्स होते हैं, वो चाहे दरस निज़ामी पढ़ करके इंटेलेक्चुअल बने हों या दरस निज़ामी पढ़े बगैर इंटेलेक्चुअल बने हों, लेकिन इन दोनों में फ़र्क यही होता है कि हमारे जो अकाबरीन हैं, हमारे मशायख हैं ना, उनके नज़दीक जो है वो सहाबा कराम जो है ना वो हैं यानी यानी इत्तबा के काबिल, सहाबा कराम हैं। और बाकी जो लोग हैं उनके नज़दीक जो है ना वो सहाबा कराम नहीं होते, बल्कि उनकी अपनी अक़ल होती है और दुनिया से मरूबियत असल में उसकी वजह बनती है, क्योंकि असल बात वही होती है, यानी इससे भी पीछे जो जो कॉज होता है वो कॉज यही होता है कि बेसिकली लव ऑफ दुनिया, दुनिया की मोहब्बत होती है। तो जिसके पास दुनिया में ज़्यादा नज़र आ रही होती है, तो हम फिर उसी से अपनी अपने उसूल और कवायद जो है वो लेना शुरू कर देते हैं और उसी के ऊपर हम एतमाद करना शुरू कर देते हैं, और जिनके पास दुनिया नहीं थी तो उनकी जो है वो हमें बात समझ में नहीं आ रही होती। हालांकि एक और अंदाज से देखा जाए तो इवन सहाबा कराम के पास भी दुनिया तो थी, राइट, दुनिया की जो जो उनको चीज़ें मिली थी तो वो तो यानी दुनिया की फतुहात थी उनके पास, दुनिया के माल दौलत भी था, वो उसको अपने इस्तेमाल में लेकर के नहीं आते थे। तो ये तो भी उनकी मर्जी थी ना कि वो अपने इस्तेमाल में लेकर के नहीं आते थे, लेकिन था तो ना उनके पास दुनिया का माल मसाला। स्पेस क्राफ्ट फ्रॉम अर्थ हैज लेफ्ट इट्स कॉस्मिक बैकयार्ड एंड टेकन इट्स फर्स्ट स्टेप्स इन इंटरस्टेलर स्पेस आफ्टर स्ट्रीकिंग थ्रू स्पेस फॉर नियरली 35 years। नासाज रोबोटिक वॉयजर, हाँ वॉयजर नाम है, प्रोब फाइनली लेफ्ट द सोलर सिस्टम इन ऑगस्ट 2000 एंड 12। आमन्ना व सद्दकना, ठीक है, हम ईमान लेकर के आए और हमने उनकी तस्दीक कर दी। सोलर सिस्टम अगर उन्होंने लीव कर भी दिया, वाकई वॉयजर साहब जो है वो निकल चुके हैं सोलर सिस्टम की बाउंड से, तो आगे अब कितना उन्होंने सफर करना है। बहरहाल ये भाई इन द एंड जो है ना वो बात यही है कि चाहे कुछ भी कर लें तो एक कोरोना के बहाने जो है ना वो सब कुछ ठप हो जाता है ना। तो अब ये तो हमारी हकीकत है कि कोरोना का नाम लेकर के जो है वो हम सब कुछ को ठप कर सकते हैं, सब कुछ को बंद कर सकते हैं, राइट, या अल्लाह ताला बंद करवा सकते हैं तौअन और करहन, है ना। तो फिर ये अब ये इतनी सारी चीज़ों का क्या क्या फायदा क्या हुआ इंसान को। बहरहाल तो स्पेस की जो रिसर्च है ना उसका की जो एप्लीकेशन है वो हमारे यानी हम मुसलमानों के ऊपर जो है ना वो किस हद तक होती है, स्पेस रिसर्च रिसर्च की एप्लीकेशन, ठीक है, ये रिसर्च जो है वो हमारे लिए एक ज़रूरत के हद तक एप्लीकेबल है, ठीक है। और वो ज़रूरत जो है वो सिर्फ और सिर्फ काफिरों का यानी अस्करी मुकाबला, ठीक है, मिलिट्री जो डिफेंस सिस्टम होता है ना उस हद तक हमें इसकी ज़रूरत है, ठीक है। क्योंकि इन्होंने चूंकि ये जो भी वहां से चीजें लेकर के आ रहे हैं, इमेजेस लेकर के आ रहे हैं, तो उससे तो कोई फायदा वायदा तो इंसानियत को पहुंच नहीं रहा है, लेकिन इतना उन्होंने जरूर कर लिया है कि इन्होंने इसको जो है ना फिर इस्तेमाल करके अपना स्टार वॉर्स का सिस्टम जरूर बना लिया है, ठीक है, और अपनी जो है वो यानी क्या कहते हैं सैटेलाइट सर्वेलेंस का सिस्टम भी बना लिया है, ठीक ٹھیک ہے. تو اب اس سرویلنس سسٹم کا مقابلہ بھی جو ہے وہ مسلمانوں کی ذمہ داری بن جاتی ہے. تو اس وجہ سے جو ہے نا وہ اس حد تک جو ہے وہ ریسرچ جو ہے وہ کرنی جو ہے یعنی مسلمانوں کے لیے ضروری ہو جاتی ہے, ٹھیک ہے. لیکن مسلمانوں کی ریسرچ جو ہے نا وہ یعنی اس سے زیادہ آگے جو ہے نا وہ جا بھی نہیں سکتی ہے, ٹھیک ہے نا. کیونکہ مسلمان کے لیے سب سے پہلی اہمیت جو ہے وہ ہے مسلمان ہونا, ٹھیک ہے نا. مسلمان یعنی ہوگا تب اس کی ریسرچ سے مسلمانوں کو فائدہ ہوگا. اگر وہ ریسرچ کرتے کرتے جو ہے وہ اسلامی سے باہر نکل گیا, ٹھیک ہے نا, یا اس کا جو ہے وہ کوئی دلچسپی ختم ہو گئی اسلام کے اندر, ٹھیک ہے نا, یعنی ایک آؤٹ رائٹ کافر نہیں بھی ہوا, ایتھیس نہیں بھی ہوا, پھر بھی اس کا جو ہے وہ دلچسپی ختم ہو گئی دین اسلام کے ساتھ, فرائض کے ساتھ, واجبات کے ساتھ, عبادت کے ساتھ, عقائد کے ساتھ, ٹھیک ہے. تو پھر اب اس کی جو ریسرچ ہے اس کی ریسرچ سے جو ہے وہ تو مسلمانوں کو پھر فائدہ نہیں ہوگا نا. جیسے کہ ناسا کی لیبس کے اندر بہت سارے مسلمان بیٹھے ہوئے ہیں, رائٹ, نہ جانے کہاں کہاں جو ہے پاکستانی تو دنیا کے ہر کونے میں آپ کو پائے جائیں گے, ہے نا, انڈینس بھی ظاہر ہے وہ پاکستانیوں سے بھی زیادہ پائے جائیں گے. لیکن ان سے جو ہے وہ یعنی کیا یہ کبھی جو یہ جو دنیا جہاں میں جو مسلمان مر رہے ہیں تو آپ کی جو اتنی مادی آپ نے ترقی کر لی ہے اس مادی ترقی سے جو ان مرنے والے مسلمانوں کا تو کوئی فائدہ نہیں ہو رہا نا, رائٹ. یعنی زیادہ سے زیادہ یہی ہے نا کہ جی اگر وہ ایمان کی حالت میں بنے تو پھر وہ جنت میں چلے جائیں گے, شہید ہو جائیں گے, ٹھیک ہے. لیکن مرنے سے تو آپ ان کو نہیں بچا سکتے نا, مادی ترقی کا ان مسلمانوں کو تو کوئی فائدہ نہیں ہوا. اس کی وجہ یہ ہوتی ہے کہ جو مادی ترقی کرنے والے مسلمان ہوتے ہیں تو ان کا رشتہ بھی جو ہے نا وہ اسلام کے ساتھ بہت کم رہ جاتا ہے, ٹھیک ہے. لیکن جو دونوں چیزوں کو ساتھ لے کر کے چلتے ہیں نا, یعنی مادی ترقی کے میدان میں بھی عمل کر رہے ہوتے ہیں لیکن ساتھ ساتھ ایمان پر بھی محنت کر رہے ہوتے ہیں, ایمان پر بھی محنت کر رہے ہیں اور مادی ترقی کے اوپر بھی کام کر رہے ہیں. اب ایسے لوگ جو ہوتے ہیں نا ان کا معاملہ یہ ہوتا ہے کہ ان کا معاملہ پھر ان کے کنٹرول میں ایکچولی نہیں رہتا ہے, ٹھیک ہے. کیا مطلب کہنے کا کہ جو کہ راسخ العقیدہ اور با عمل مسلمان ہوتے ہیں اور ساتھ ساتھ سائنسدان بھی ہوتے ہیں, تو اب جو وہ سائنسی تحقیقات کر رہے ہوتے ہیں نا, یہ سائنسی تحقیقات جو ہوتی ہیں نا ان کی, یہ ایک یعنی یہ ان کے کنٹرول میں نہیں ہوتی ہیں. اب یہ جو ہے نا وہ اللہ تعالیٰ اس کو کنٹرول کر رہے ہوتے ہیں, ٹھیک ہے. اور اللہ تعالیٰ نا ان کی چھوٹی چھوٹی سی جو محنتیں ہوتی ہیں نا, جو یہ لیب میں بیٹھ کر کے چھوٹی چھوٹی سی محنتیں کر رہے ہوتے ہیں, تھوڑے تھوڑے سے کام کر رہے ہوتے ہیں, اللہ تعالیٰ ان کے اس تھوڑے تھوڑے سے کام کے اندر برکت ڈال رہے ہوتے ہیں, ٹھیک ہے نا. اللہ تعالیٰ ان کے تھوڑے سے کام کے اندر برکت ڈال رہے ہوتے ہیں. تو اس وجہ سے نا ان کے اس تھوڑے سے کام سے جو ہے نا وہ فائدہ جو ہوتا ہے نا وہ سفیشنٹ, جتنا ضروری فائدہ ہے وہ اتنا ضروری فائدہ اچیو ہو رہا ہوتا ہے, اگرچہ کہ یہ اتنا ٹائم اپنی ریسرچز کے اوپر نہیں لگا رہے ہوتے ہیں جتنا ٹائم کے ایک غیر مسلم سائنسدان اپنی ریسرچز کے اوپر لگا رہا ہوتا ہے. کیسے نہیں لگا رہے ہوتے ہیں بھائی, غیر مسلم سائنسدان کی زندگی میں بھی 24 گھنٹے ہوتے ہیں کہ نہیں ہوتے ہیں ایک دن میں, اور مسلمان با عمل با کردار جو مسلمان سائنٹسٹ ہوتا ہے اس کی زندگی میں کتنے گھنٹے ہوتے ہیں دن کے؟ 24 گھنٹے ہوتے ہیں. اس کی زندگی کے گھنٹے جو ہیں وہ 26 تو نہیں ہو جاتے کہ بھئی یہ بیچارہ سائنس کے اوپر بھی اتنی محنت کر رہا ہے اور ساتھ ساتھ اس نے جو ہے وہ نمازیں بھی پڑھنی ہے, تو چلو ہم اس کے دن کو جو ہے وہ 26 گھنٹے کا بنا دیتے ہیں, 2 گھنٹے جو ہے وہ نمازوں میں نکلتے ہیں, باقی 24 گھنٹے تاکہ کافر سائنٹسٹ کے برابر اس کے پاس ٹائم اویلیبل ہو, یہ اتنی ٹائم جو ہے وہ اپنی سائنسی ریسرچ کے اندر لگا سکے جتنا کہ کافر سائنسدان اپنی سائنسی ریسرچ میں لگاتا ہے. ایسا نہیں ہوتا, ٹھیک ہے نا. اس کے پاس بھی 24 گھنٹے ہوتے ہیں, ان 24 گھنٹوں کے اندر اس نے نمازیں بھی پڑھنی ہے, اس نے قرآن کی تلاوت بھی کرنی ہے, اس نے جو ہے وہ رمضان المبارک کے مہینے میں جو ہے نا وہ روزے بھی رکھنا ہے, اس نے جو ہے وہ تراویح بھی پڑھنی ہے, کیونکہ یہ تو با عمل مسلمان ہے, تو اتنا سارا ٹائم تو اس کا ان چیزوں کے اندر لگ رہا ہوتا ہے. پھر اس کے بعد اس نے بیوی کے حقوق بھی ادا کرنے ہیں, اس نے بچوں کے حقوق بھی ادا کرنے ہیں, اس نے جو ہے وہ اپنے ماں باپ کی بھی خدمت کرنی ہے, ان کے بھی حقوق ادا کرنے ہیں, رائٹ. تو اس کی زندگی میں وہ وقت آ ہی نہیں سکتا جیسا کہ ایک کافر سائنسدان جو کہ اپنی سب کچھ جو ہے وہ اپنے لیب کے حوالے کر چکا ہوتا ہے, اس کا نہ جو ہے وہ اپنے ماں باپ کے ساتھ ایسا تعلق ہوتا ہے. ہاں بھائی, مدرس انہوں نے مدرس ڈے کیوں ایجاد کیے ہوئے, فادرس ڈے کیوں ایجاد کیے ہوئے, تاکہ ایک دن میں جو ہے نا ان کی شکل دیکھ کر کے آ جائیں اور باقی سارا سال جو ہے نا وہ اپنے کاموں میں لگائیں، چاہے وہ جو بھی کام ہو، شراب پینے والا کام ہو، موسیقی والا کام ہو، یا سائنٹیفک لیب کے اندر ریسرچ کرنے والا کام ہو، رائٹ. دن سال میں ایک دن جو ہے وہ اماں ابا کو دیکھ لیا، ایک دن جو ہے وہ بیوی کے ساتھ کچھ ٹائم گزار لیا، اس کے ساتھ ہیپی برتھ ڈے منا لی، ہیپی اینیورسری منا لی، اس کو تحفہ کوئی لا کر کے دے دیا، اگر کوئی بیوی ہے بھی صحیح، ورنہ تو بیوی کی کوئی ضرورت بھی نہیں ہوتی، اب تو مارکیٹ کے اندر سب کچھ اویلیبل ہے تو بیوی کی کیا ضرورت ہے، ہے نا. تو اس طرح کی تو ان کی زندگی ہوتی ہے. تو بھائی وقت جو ہے نا ان کے پاس ایک مسلمان سائنسدان کے مقابلے میں کئی گنا زیادہ ہوتا ہے، ٹھیک ہے. لیکن مسلمان سائنسدان جو اللہ تعالی کے ساتھ مضبوط نسبت کے ساتھ سائنس میں محنت کر رہا ہوتا ہے نا، تو اللہ تعالیٰ پھر کہتے ہیں نا اللہ تعالیٰ ول ٹیک اوور دا اسٹیئرنگ ویل، اللہ تعالیٰ اب اسٹیئرنگ ویل کو اپنے ہاتھ میں لے لیتے ہیں اور وہ پھر نا ان کے کاموں کو لے کر کے چل رہے ہوتے ہیں. یہ سارے کام نہیں کر رہے ہوتے، یہ مسلمان سائنسدان سارے کام نہیں کر رہے ہوتے بیٹھ کر کے، ہر چیز کی گہرائی کے اندر ان کے پاس جانے کا ٹائم ہی نہیں ہوتا، ٹھیک ہے. تو یہ ایک بالکل ہی ڈفرنٹ یعنی وے آف تھنکنگ ہے، اور بالکل ہی ڈفرنٹ اپروچ ہوتی ہے، اور ہمیں جو ہے وہ بس اسی اپروچ کے ساتھ ہی کام کرنا ہے. باقی جو کافروں سے حفاظت ہے اصل میں تو وہ اللہ تعالیٰ نہیں کرنی ہے، اور دنیا کے اندر جو عزت اور حکمرانی جو بھی دینی ہے اللہ تعالیٰ نے نا مسلمانوں کو، وہ ہمارے سائنسی تحقیقات کی وجہ سے نہیں دینی ہے، وہ ساری کی ساری اللہ تعالیٰ نے جو ہے نا وہ اپنے حساب سے دینی ہے. اللہ تعالیٰ خود ہی جو ہے نا تلک الایام نداورھا بین الناس، ٹھیک ہے، انسانوں کے درمیان جو ہے وہ ایام کو لڑتے پلٹتے رہتے ہیں. جب اللہ تعالیٰ کا فیصلہ ہوگا نا کہ مسلمان جو ہیں وہ پھر سے غالب آ جائیں دنیا کے اندر، ٹھیک ہے، تو اللہ تعالیٰ نے نا مسلمانوں کو غالب کرنے سے پہلے، جیسے کہ اللہ کی سنت سے ہمیں بات سمجھ میں آتی ہے، وہ یہ کیا ہے کہ مسلمان کو غالب کرنے سے پہلے اللہ تعالیٰ نے نا ان کی لٹیا کو ڈبونا ہے. لٹیا ڈبونا سمجھتے ہیں نا، رائٹ. یہ کافروں کی لٹیا پہلے ڈوبے گی اور پھر مسلمان جو ہے نا ان کے اوپر غالب آئیں گے، جیسے پہلے بھی ایسے ہوا ہے. ایسا نہیں ہوتا کہ کوئی قوم جو ہے وہ دنیا کے اوپر جو ہے وہ راج کر رہی ہو اور مسلمان جو ہے نا ان کے راج کی حالت میں جا کر کے ان کو مار کر کے آ جائیں. بھائی اللہ تعالیٰ بھی نے بھی تو کوئی کام کرنے ہیں نا، سارا کام کیا کیا انسانوں کے ذریعے سے کروانا ہے. بھائی اللہ تعالیٰ نا ان میں پہلے پھوٹ ڈالتے ہیں، رائٹ. ان کے اندر جو ہے نا پہلے بریانی کے شوق پیدا ہوتے ہیں. میں نے تو جب امریکہ گیا تھا نا شروع میں، بالکل شروع کی بات ہے، ہمارے برابر میں ایک گورا کپل رہتا تھا، ان کو بریانی کھانے کا بڑا شوق تھا، ٹھیک ہے نا، اور سموسے بھی کھانے کا بڑا شوق تھا. وہ جو ہے نا وہ مسلم اسٹوڈنٹس ایسوسی ایشن جو ہوتی ہے نا ہر کالج کے اندر، تو وہ جو ہے وہ افطار کا انتظام کرتے تھے. تو ان کے افطاروں کے اندر جو سموسے ہوتے تھے نا اور بریانی جو ہوتی تھی نا، تو یہ سارے امریکی جو نان مسلم ہوتے تھے نا، بہت سارے ان میں سے، یہ بریانی اور سموسے کھانے کے لیے ان کے افطار کے اندر آ جاتے، ٹھیک ہے نا. تو اس عادت نے اس کی بتانا کہ اس وقت کچھ آگے پیچھے کے کوئی ایسے کنیکشن نہیں تھا کسی علماء مشائخ کے ساتھ، لیکن ایک بات دل میں آ گئی تھی، ان کا بیڑا غرق ہو چکا ہے. یہ جو امریکی قوم ہے نا، ان کا بیڑا غرق آلریڈی ہو چکا ہے، کیونکہ ان کو لگ گئی ہے بریانی کی لت، ان کو لگ گئی ہے پکوڑوں اور سموسوں کی لت. اب یہ زیادہ عرصہ دنیا کے اندر جو ہے نا، یہ ابھی جو چند سال جو ہمارے سامنے گزر رہے ہیں، پہلے تو ان کا اصل میں حقیقت آپ ان کی دیکھیں، جو لوگ ذرا عقل و شعور رکھنے والے لوگ ہیں ان کو پتا ہے کہ ان کا معاملہ جو ہے نا وہ بس چند دنوں میں ختم ہونے والا ہے، ٹھیک ہے. لیکن اگر اتنی آپ کو نہ بھی عقل ہو، اتنی آپ بات سمجھ لیں کہ جس کو بریانی اور ان لڈوؤں کی لٹ لگ گئی ہے نا، اب بس وہ کہیں کا نہیں رہا، ٹھیک ہے. تو بس ان سے اتنا پریشان ہونے کی ضرورت نہیں ہے، اللہ تعالیٰ ان کو نیچے اتارنے والے ہیں، ٹھیک ہے. اور جب ان کو نیچے اتاریں گے نا، تو پھر جو تھوڑے سے ایمان والے رہ، کل پرسوں جو علامات قیامت کی کلاس ہو رہی تھی، مولانا جو شیخ ربیع اللہ صاحب جو کرتے ہیں، تو اس میں ایک میں نے ایک جملہ سنا ان سے، جو کہ یعنی پہلے بھی ہم سن چکے تھے، لیکن بات یہ دل میں نہیں آئی تھی، کہ رومیو کی جو فوج آئے گی، ہے نا، سنا آپ لوگوں نے، پڑھا ہوگا آپ نے دجال وغیرہ کی کتاب کے اندر، کہ رومیو کی فوج آئے گی، ٹھیک ہے نا. رومیو کی فوج جو ہوگی وہ بہت بڑی تعداد میں ہوگی، جبکہ مسلمان جو ہیں وہ بہت تھوڑے سے ہوں گے، مسلمانوں کی تعداد ان سے بہت کم ہوگی. بھائی کیسے، یہ دنیا کی پاپولیشن جو ہے وہ یہ پاکستان اور انڈونیشیا اور ملیشیا اور انڈیا کے مسلمان ہیں، ان سب کی پاپولیشن کو آپ اکٹھا کریں تو یورپ کی پاپولیشن ان کے سامنے کوئی حیثیت رکھتی ہے؟ یورپ کی پاپولیشن تو بہت ہی کم ہے. امریکہ کی پاپولیشن، چلو بہت بڑا ملک ہے امریکہ، لیکن امریکہ کی پاپولیشن جو ہے وہ تو شاید ایک انڈونیشیا کے بھی برابر نہیں آتی، ہے نا. उस वक्त जो है वो रूमी इतने ज्यादा कैसे होंगे और मुसलमान इतने कम कैसे होंगे? इसलिए कि जो हकीकत में मुसलमान है ना वो सारे के सारे नहीं है, जो अभी भी ईमान के ऊपर कायम है ना वो ज्यादा लोग नहीं है, वो उनकी तादाद कम है, ठीक है ना। इस वक्त तो हाल ये है कि यानी कुछ पता नहीं है अगले बंदे के अकायद क्या चल रहे हैं, राइट। वो कुरान में किन 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 चीजों का इनकार कर चुका है, किन किन मुतवातर हदीसों का इनकार कर चुका है वो मुसलमान, चाहे पाकिस्तान में रहता हो, चाहे इंडिया में रहता हो, चाहे ये माशाल्लाह खत्म नबूवत वालों का अल्लाह ताला बहुत ज्यादा खैर दे, बहुत मेहनत कर रहे हैं, कादियानियों के खिलाफ मेहनत कर रहे हैं और फितने शकीलियत के खिलाफ मेहनत कर रहे हैं, है ना, और आजकल जावेद अहमद गामदी और उस इंजीनियर के खिलाफ मेहनतें कर रहे हैं। लेकिन क्या ख्याल है, क्या काफिर होने के खाली यही चार रास्ते रह गए हैं? यही चार रास्ते हैं कि जिससे लोग काफिर होते हैं, कादियानी बन जाना, या वो शकील बिन हनीफ का पैरोकार बन जाना, या गामदी का पैरोकार बन जाना, या किसी और का पैरोकार, बस इसी तरीके। नहीं, ये वाहिद तरीके नहीं है, ठीक है ना। कितने लोग हैं जो कि इन चारों में से किसी को बजाहिर नहीं मानते, लेकिन अकायद उनके मसब इतने ज्यादा हो चुके हैं कि दीन इस्लाम के अंदर से उनका नाम शायद खारिज ही हो चुका है, ठीक है। तो भाई आपको करोड़ों मुसलमान दुनिया में नजर तो आते हैं, लेकिन क्या वो वाकई मुसलमान हैं भी, ठीक है ना। जो मुसलमान होंगे तो फिर रूमी जो है वो इतनी बड़ी तादाद में कहाँ से आ जाएंगे, हालांकि उनके तो ओवरऑल पॉपुलेशन इतनी कम है, और है भी उनकी पॉपुलेशन जो है वो डाउनफॉल नीचे की तरफ जा रही है, उनके यहाँ तो बच्चे ही पैदा नहीं हो रहे, राइट। वो तो बच्चे पैदा ही नहीं करने चाहते, तो फिर उनकी पॉपुलेशन कैसे ज्यादा होगी, है ना। तो वजह यह है कि उनके जितने भी हैं ना वो अपने अकीदे के अंदर पक्के हैं, राइट। जो उनके अकायद हैं, दुनिया से मोहब्बत, दुनिया के ऊपर कब्जा करना, दुनिया के जो है वो जिंदगी को असल चीज समझना, पक्के हैं वो। उनकी निस्बत दुनिया के साथ पक्की है, उनकी निस्बत शैतान के साथ पक्की है, उनकी निस्बत दज्जाल के साथ पक्की होगी। जबकि हम जो मुसलमान हैं, हमारी तो कोई निस्बत ही नहीं, हमारा तो कोई ताल्लुक ही नहीं, हमारा तो कोई जज्बाती रिश्ता ही नहीं दीन इस्लाम के साथ और अल्लाह के नबी अलैहिस्सलाम के साथ और कुरान के साथ, ठीक है ना। तो फिर हम किस किस्म, हम कहाँ से मुसलमान, हम कहाँ से जाकर के जो है वो उस मार्के के अंदर शरीक होंगे, ठीक है ना। तो अब दुनिया में जो कुछ होगा सो होगा, वो हो रहा है, लेकिन हम अपने जिम्मेदार हैं, हम अपने तो यानी अहवाल के जवाब दें, है ना, ठीक है। तो हम अपने अहवाल के लिए जो है वो अल्लाह ताला से माफिया मांग दें, और रमजान मुबारक जो हमारा खत्म होने वाला है इस साल का, तो इस रमजान मुबारक के खत्म होने से पहले पहले जो है ना वो हम सोच के नजरिए के गुनाहों से तौबा कर लें, ठीक है ना। और हम अब अल्लाह ताला को फायदे हकीकी, अल्लाह ताला को अपना माबूद हकीकी, और नबी अलैहिस्सलाम और सहाबाए कराम के जो तरीके हमें हमें समझाए जाते हैं, हम उन तरीकों को इज्जत का वाहिद मेयार समझना शुरू कर दें। ये अगर हमने कर लिया ना इस रमजान मुबारक के खत्म होने से पहले पहले, तो हमने इस रमजान मुबारक की असल बरकतें पा ली, असल मकसद पा लिया। क्योंकि असल मकसद कुरान हकीम खुद बयान कर फरमाते हैं, या अय्युहल लजीना आमनू कुतिबा अलैकुम अस्सियाम कमा कुतिबा अलल लजीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून। मकसद बयान कर दिया, ताकि तुम तकवा वाले बन जाओ। जब तक हमारी सोच गंदी, हमारी सोच के अंदर गुमराही, हम जो है वो काफिर से, शैतान के पैरोकारों से, दज्जाल के लश्कर वालों से मरऊब जिंदगी गुजार रहे हैं, कैसे मुत्तकी बन सकते हैं, कैसे मुत्तकी बन सकते हैं? सवाल ही पैदा नहीं होता कि हम मुत्तकी बन जाए। तो इस मरऊबियत के गुनाह से जो है वो हम तौबा करें, फर्स्ट थिंग्स फर्स्ट करना शुरू करें, तब जो है ना वो हम इस तकवा के रास्ते के ऊपर पहला कदम रख पाएंगे। पहला कदम रख लें, इंशाअल्लाह ये सफर जो है वो आपको आगे से आगे लेता चला जाएगा। और यही जो है ना वो मकसद, असल मकसद रमजान मुबारक का कुरान हक की अजीम शान के अंदर अल्लाह ताला ने बयान फरमा दिया है। अल्लाह ताला बात की समझने की और इस पर अमल करने की तौफीक अता फरमाए। वा आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम। तौबा की कलमात पढ़ना, अच्छा आपके मैसेज मैंने अभी देखा, ऐसा नहीं दूसरी तरफ सेशन बंद ही हो गया है, तो इंशाल्लाह अगली क्लास के अंदर जो लोग आएंगे ना तो फिर वो तौबा की कलमात ही पढ़ लेंगे। अस्सलाम वालेकुम।